أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى درود بھیجی محمد وعلیہ وسلم. اس رمضان کی آمد آمد ہے کہ جس کو اگر بھرپور طریقے سے گزار لیا جائے تو ایک ایسا تقویٰ حاصل ہوگا کہ جو پورے سال انسان کی روحانی زندگی میں کام آئے گا. ہم اس سے پہلے بھی بہت سے رمضان گزار چکے ہیں جبکہ پیغمبر ختمی مرتبت صلی اللہ علیہ وآلہ وسلم یہ بات فرما چکے ہیں کہ ماہ مبارک رمضان میں سب سے بہترین عمل گناہوں سے پرہیز. لیکن ایسے نہ جانے کتنے بیسیوں تیسیوں اور چالیس چالیس پچاس پچاس رمضان لوگ گزار چکے ہیں لیکن وہ تقویٰ وہ گناہوں سے پرہیز حاصل نہیں ہو سکا. آج ہم کچھ ایسے آسان طریقوں کا ذکر کریں گے کہ جس کو مجتہدین اور بہت بڑے بڑے عرفاء نے بیان کیا ہے تاکہ انتہائی آسانی کے ساتھ کیسے اس دعوے کو دوام دے سکیں کہ جو پورے سال ہماری روحانی زندگی میں کام آ سکے. دیکھیے قرآن نے خود بتایا تھا, 1400 سال سے کتابوں کے اندر لکھا ہوا ہے اور اپنی کتاب خدا میں بھی پروردگار نے بیان کر دیا ہے کہ اس کا فلسفہ یہ ہے کہ لعلکم تتقون, تاکہ تم متقی ہو جاؤ پرہیزگار ہو جاؤ تاکہ ہم کوئی گناہ نہ کریں. مگر ہم دیکھتے ہیں کہ پچھلے رمضان میں ہم نے جو کچھ کمایا تھا ابھی 30 دن ہی نہیں گزرے تھے کہ عید کا دن آتے ہی وہ تمام وہ قرآن کے سورے وہ تلاوت قرآن وہ دیگر اعمال وہ عبادتیں اس طرح سے ہم نے گواہ دیں کہ وہ تقویٰ کے جو کہ پورے سال چلنا چاہیے تھا جس کے اثرات پوری زندگی پر محیط ہونے چاہیے تھے وہ فوراً ہی ختم ہو کے رہ گیا. اور لعلکم تتقون کی آیت حیرت سے ہمیں دیکھتی رہ گئی. کتنی عبادت کی تھیں کتنے اعمال انجام دیے تھے کیسی بھرپور شب قدریں پچھلے سالوں میں گزاری تھیں, یہ کیا اچانک سے ہو گیا کہ نامہ اعمال کے اعتبار سے کھرپتی افراد شوال کے مہینے میں ہی قلاش ہو کے رہ گئے. اور دیکھیں ہماری فطرت کیا ہے, ہم درس سنتے ہیں ارادہ ترک گناہ کرتے ہیں لیکن ارادہ فوراً ختم ہو جاتا ہے. ادھر ہم کوئی آیت قرآنی سنتے ہیں ایک دم سے جوش پیدا ہوتا ہے, ادھر کوئی حدیث سنتے ہیں اور ارادہ پیدا ہوتا ہے کہ اب کوئی گناہ نہیں کریں گے لیکن وہ کام پھر ہو جاتا ہے. تو ایک دو دفعہ نہیں ہزاروں دفعہ اور بار بار ایک سائیکل سا چل پڑا. پھر آخر تقویٰ کیوں پیدا نہیں ہوتا, سارے اعمال بھی انجام دے رہے ہیں لیکن تقوی سے اپنے آپ کو خالی کیوں پاتے ہیں, غلطی کہاں پر ہو رہی ہے اور اس کا علاج کیا کیا جائے, یہ آج کا ہمارا عنوان. تو اب دیکھیے ابھی جو اس سے پہلے بات بیان ہوئی کہ اس تقوی کو پورے سال چلنا چاہیے تھا, کیا ہم ایسے اقدامات کریں گے تقوی میں دوام آ جائے, یعنی تقوی ادھر آتا ہے ادھر رخصت ہوتا ہے, ایک ہی دن میں رخصت ہو جاتا ہے اور ایسا رخصت ہوتا ہے جیسے گدھے کے سر سے سینگ غائب ہو جاتے ہیں. تو آج استقبال رمضان کی اس درس میں علماء اور عرفاء نے جو طریقے بیان کیے ہیں ان طریقوں کو وہ دستور العمل وہ ہم آپ کے سامنے پیش کریں گے. دیکھیے امام خمینی فرماتے تھے اور خاص طور پر حوضے اور مدرسے میں پڑھنے والے طالب علموں سے بات فرماتے تھے کہ دیکھو ایسا نہ ہو کہ اس حوضے میں یا اس مدرسے میں تم 50 سال گزار دو اور 50 سال گزرنے کے بعد بھی جہنم میں جانے کے حقدار رہو. اپنے لیے فرماتے تھے کہ تہذیب نفس اور تہذیب اخلاق کا ایسا پروگرام مرتب کرو اور اپنے لیے ایک ایسے استاد اخلاق کو معین کرو جو تمہاری بھرپور رہنمائی کرتا رہے, ایسا پروگرامس اپنے تمہیں بنانے چاہیے. और यही वजह है कि चाहे इमाम खुमैनी हो, आगा खुई हो, आयतुल्ला बहजत हो, तबा तबाई हो, दीगर सब के सब अफराद अपने असातिज़ा से एक दस्तूरुल अमल के लिए जाते थे। हले खुद कितने बड़े इल्मी मुकाम पर फायज होते थे कि हम तक़वे में बुलंदी कैसे हासिल करें, हम अपने आप को गुनाहों से कैसे बचाएं, हम रूहानी एतबार से बुलंद मुकामात को कैसे हासिल करें, मुकामात आलिया तक कैसे पहुँचें, ये तमाम चीज़ें अपने असातिज़ा से दस्तूरुल अमल के तौर पर लिया करते थे। और वही आपको कहीं किसी के पास जाने की ज़रूरत नहीं है, और ख़ासतौर पर ख़वातीन को तो किसी भी मर्द से रुजू करने के सिलसिले में ज़रूरत नहीं है। जो महाराजे कराम खुद जो इन औरफा ने तरीक़े बताए थे वही हम आपकी खिदमत में पेश कर देते हैं, बस उसके बाद उन पर अमल पैरा होना शुरू हो जाइए और वही इंशाल्लाह फ़वाइद हासिल होंगे जो इन तमाम अफराद ने हासिल किए। देखिए इस्तक़बाल रमज़ान गुनाहों के तर्क के अज़्म से शुरू होता है, वरना पूरा महीना गुजर जाएगा और भूख और प्यास के सिवा कुछ हासिल नहीं होगा। आयतुल्ला बहजत से किसी ने सवाल पूछा खत लिख के, क्या आप हमें यह बताइए कि हम हजरत हुज्जत की मोहब्बत को कैसे दिल में बढ़ाएं। दर महजर औलिया जो किताब है उसमें आयतुल्ला बहजत से खत के जरिए एक सवाल पूछा गया, तो आगा बहजत ने जवाब में सिर्फ दो चीजों का जिक्र किया, कहा कि अगर हजरत हुज्जत से अपनी मोहब्बत को तुम बढ़ाना चाहते हो तो इन दो तरीक़ेकार पे अमल करो, एक तो कोई गुनाह ना करो और दूसरा नमाजों को उनके अव्वल औकात में अंजाम दो, बस फिर तुम देखोगे कि कैसी हजरत हुज्जत की मोहब्बत दिल में बढ़ती चली जाएगी। और ये तर्क गुना ऐसी चीज़ें कि खुद आयतुल्ला बहजत कहा करते थे कि हजार साल की भी आपकी जिंदगी हो जाए और चाहे उसमें कोई अलग से कोई मुस्ताहब और नेक काम भी आप अंजाम ना दें, फकत अपने आप को गुनाहों से अगर बचा लें तो कुर्बे खुदावंदी के लिए अमल बहुत काफी। 1000 साल तक कोई तस्बीह भी नहीं आप पढ़ें, कोई जिक्र चाहे अंजाम ना दें, अव्वल तो मुमकिन नहीं है लेकिन बिलफर्ज मोहल, और सिर्फ गुनाह ना करें तो परवरदिगार के इंतहाई करीब आप हो सकते हैं, परवरदिगार की कुर्बत आप हासिल कर सकते हैं। लिहाजा इन रमजान के इन 30 दिनों को आप तर्क गुनाह का 30 रोजा प्रोग्राम करार दें और जो अमल अभी बताए जाएंगे उन पर आप अमल शुरू कर दें। देखिए कब तक सोचती रहेंगे आप, वो वक्त कब आएगा? याद रख लीजिए कि ये बात कि कोई भी प्लेट में मौके को रख कर आपको लाकर नहीं देगा। इस बात का हरगिज भी इंतजार ना करें जो आप हिकायतों में पढ़ती और सुनती हैं कि कोई एक वली खुदा आया और बस आपका हाथ पकड़ के उसने आपको तर्क गुनाह से जो है आपको बचा लिया और सारी आपकी जिम्मेदारी कबूल कर ली। ऐसा नहीं होगा, आपको खुद बढ़कर इकदाम करने पड़ेंगे, खुद बढ़कर अपने लिए मौके निकालने पड़ेंगे, खुद अपनी ज़िंदगी में इन प्रोग्राम्स को राइज करना पड़ेगा, फिर जाके इनके फवायद हासिल होंगे। किसी भी किस्म के मौजज़ाती तरीक़ेकार के मुतालिक ना सोचिए कि कोई मौजज़ा हो जाएगा और उसके ज़रिए ही आप बदल गई तो बदल गई, वरना खुद से अपने तौर पर कोई काम नहीं करना। देखिए मौत का कोई भरोसा नहीं, और ये जुमला पाकिस्तान के हालात में कितना ज़्यादा इससे पहले समझ में नहीं आता था जितना अब ये समझ में आ रहा, तो इस मौके को गनीमत जानिए। अच्छा इस सिलसिले में एक चीज़, अभी जो अमाल भी बताए जाएंगे और जो तकवे के सिलसिले में बातें होंगी तो इसमें एक बात याद रख लीजिए कि इसमें एक कानून कहलाता है ऑल और नंस लॉ, ये वाला कानून नहीं चलता है। यानी आप कहें या तो मैं 100% मुत्तकी हो जाऊं और अगर कोई कमी बाकी रह गई तो इसका मतलब फिर मैं कोई अमल ही ना करूं, यानी या तो 100% मैं कामिल मोमिना बन जाऊं या फिर मैं बिल्कुल बस फिर अगर नहीं बन सकती तो फिर क्या फ़ायदा, फिर तो मैं ऐसी ज़िंदगी गुजारूंगी। नहीं, तकवा अगर आप में 60% भी आ गया, 70% भी आ गया, 80% भी आ गया, 90% भी आ गया तो ये बहुत बड़ी कामयाबी है और उसके बाद तरक्की की राहें खुद ब खुद खुलती चली जाएंगी। इसमें ये नहीं है कि या तो 100% हो या फिर 0 पे आप चली जाएं, ऐसा नहीं है, इनके दरमियान के बहुत सारे मरहले हैं। और ये बात भी याद रख लीजिए कि अभी जो अमलियात और अस्कार वगैरह जिक्र होंगे, हो सकता है कि किसी भी हालत में किसी भी मजबूरी की वजह से आप इन आमाल को रोज़ाना अंजाम ना दे सकें, मसलन हो सकता है कि किसी रोज़ मिस हो जाए, तो अगर किसी दिन इन अस्कार का या किसी अमल का नागा हो जाए तो अगले दिन कज़ा की नियत से इजाफी तौर पर उस अमल को अंजाम दे लें, एक तो उसी दिन के जो अमाल होंगे वो और एक पिछले दिन की कज़ा। یہ نہ سمجھیں کہ بس اگر یہ چند دنوں کے ناغے اس کے اندر آ گئے تو بس اب تو یہ زیرو عمل ہو گیا، بس اب کرنے کا کوئی فائدہ نہیں اور آپ چھوڑ کر بیٹھ جائیں. یہ اہم باتیں تھیں، اس وجہ سے آپ کی خدمت میں عرض کرنا ضروری. اچھا، اب اس میں آپ کو ایک کرنا یہ ہے کہ استقامت دکھانی ہے اور کچھ نہ کچھ تو. اچھا، یہ عمل اعمال ہیں بھی سارے ایسے جو آپ کو استقامت پیدا کریں گے. یہ جو تقویٰ ہمارے اندر آتا ہے، ایک دن کے لیے رخصت ہوتا ہے، ایک لہجے کو پیدا ہوتا ہے اور رخصت ہوتا ہے، یہ استقامت نہ ہونے کی وجہ سے. دیکھیے، شروع شروع میں انسان جب سگریٹ پیتا ہے تو کتنی کڑوی اس کو لگتی ہے، بری لگتی ہے، لیکن بعد میں ایسا عادی ہو جاتا ہے کہ یہی وجہ ہے کہ آیت اللہ جواد عاملی وہ فرماتے ہیں کہ دیکھو وہ گناہ جو انتہائی متعفن ہیں، جو بہت بدبودار ہیں، بہت قابل نفرت ہیں، لیکن بار بار کی انجام دہی سے وہی اچھے لگنے لگتے ہیں. ہوتا نہیں ہے ایسا؟ جیسے ابھی ہم نے ایک سگریٹ کی مثال دی کہ شروع میں کتنی بری لگتی ہے لیکن بعد میں آدمی ایسا عادی ہو جاتا ہے. تو یہ گناہ جو اتنے متعفن ہیں اپنی حقیقت میں، اتنے بدبودار ہیں، اتنے قابل نفرت ہیں، لیکن ان کو بار بار کی انجام دہی کی وجہ سے آدمی ان کا اتنا عادی ہو جاتا ہے کہ انہوں نے چھوڑ نہیں پاتا، تو پھر کیسے ممکن ہے کہ یہ نیکیاں، یہ اگر آپ بار بار انجام دیں، بار بار انجام دیں، جب یہ اذکار کو بار بار روزانہ پڑھنے کی تاکید ہوتی ہے، تو کیسے ممکن ہے کہ ان کی خوشبو ان واجبات کی، ان مستحبات کی، ان اذکار کی، ان تسبیحات کی یہ آپ کو متاثر نہ کرے اور آپ ان کی عادی نہ بن سکیں؟ جب گناہوں کے عادی بن سکتے ہیں اتنی گندی چیزوں کے، تو آخر نیکیوں کے عادی کیوں نہیں ہو سکتے؟ ان اذکار کے عادی کیوں نہیں ہو سکتے؟ ان تسبیحات کے عادی کیوں نہیں ہو سکتے؟ تو یہ پھر ایسی لذت بخش ہو جاتی ہیں، جیسے کہ ابھی ہم نے کہا کہ گناہوں کا عادی ہو جائے یا مثلا یہ سگریٹ پینے کا عادی ہو جائے تو اتنا عادی ہو جاتا ہے اور اسی میں اس کو لذت آنے لگتی ہے، تو یہ کیسے ممکن ہے کہ نیکیوں کو کرنے کی ایسی لذت نہ اس کے اندر پیدا ہو جائے کہ کبھی چھوٹے نہ پائیں؟ تو اس رمضان میں آپ کو رمضان اپنے دین اور اپنی اخروی زندگی کی پلاننگ کا ایک مہینہ ہے. اس میں باقاعدہ کاپی ورک کیجیے، اس میں غور و فکر کریں، اپنے لیے کچھ لائحہ عمل طے کریں کہ اگر ان کو اس کے نتیجے میں رکاوٹیں اگر آئیں گی تو میں میرا طریقہ کار کیا ہوگا. میں ان تمام مصروفیات میں اپنے آپ کی جو دن بھر میں ہوتی ہیں اس میں کیسے ان چیزوں کو رائج کروں؟ کسی بھی دنیاوی کام کے لیے ہم اتنی پلاننگ کرتے ہیں، تو آخرت کے کاموں کے لیے پلاننگ کیوں نہیں ہو سکتی؟ اس کے لیے کوئی کاپی ورک کیوں نہیں ہوتا؟ ہاں، البتہ اس میں ضرور اس بات کا خیال رکھا جائے، اور علماء اور عرفا بھی منع کرتے ہیں، وہ یہ کہ جلد بازی کرنا یہ اس میں نقصان دہ. فوراً انسان یہ کرتا ہے کہ آج سے اس نے کرنے شروع کیا تو اب بس جبریل امین اس پہ وحی لے کے نازل ہو جانے چاہیے، اب اس نے عمل کرنا شروع کیا تو بس اب اس کو طے العرض کرنا، یعنی دو دماغوں میں لوگوں کے سلسلے شروع ہو جاتے ہیں، بس اب کرامات کا صدور ان سے بس ممکن ہونے لگے، اب بس ان کی دعائیں بھی قبول ہونے لگیں. نہیں، ایسا نہیں. اس میں کسی بھی قسم کی جلد بازی کرنا، بلکہ جتنا تیز رفتاری کے ساتھ دوڑتے ہیں اس میں اتنا زیادہ مشکلات ہوتی ہیں. اور علماء یہ بھی فرماتے ہیں کہ جلد بازی سے استحکام عمل جو ہے وہ ضعیف پڑ جاتا ہے. یہ کانکریٹ بنیادوں پر نہیں ہو سکتا. اگر مثلا چھت پڑ رہی ہے یا گھر کی دیواریں ہیں اور اس کے اندر سیمنٹ وغیرہ لگایا گیا ہے اور اس کے بعد اس کی ترائی وغیرہ ہوتی ہے، تو جب تک پختگی نہیں آئے گی اور اوپر کی بلڈنگیں، اوپر کی عمارتیں اور فلور ہم بناتے چلے جائیں، تو آپ خود سوچئے کہ کتنی کمزور وہ عمارت رہے گی. تو اس کے اندر اس بات کا خیال رکھنا ہے کہ پہلے مضبوط ہوتی جائیے، مضبوط ہوتی جائیے، پھر خود بخود اگلے مرحلے طے ہوں گے. دیکھیے، ہمارے گناہوں کی جو یہ سب سے بڑی نحوست ہے نا، یہ ہمارے مسلسل یقین میں کمی کرتی. یقین کم ہوتا ہے تو شکوک و شبہات بڑھتے چلے جاتے ہیں. جتنا استمرار گناہ ہوگا، جتنا تسلسل کے ساتھ گناہ کریں گے، روحانیت اس کے مقابلے میں اتنی کمزور ہوتی چلی جائے گی. جیسے ایسے یہ کہ جیسے کسی درخت کی جڑ پہ یا اس کے تنے پر آپ مسلسل کلہاڑی سے وار کرتی رہیں، کرتی رہیں، کرتی رہیں، یہاں تک کہ بالآخر وہ درخت کٹ کے گر ہی جائے گا. تو یہی ہمارا مسلسل ہماری روح کے اوپر وہ تلوار ہم چلاتے رہتے ہیں گناہوں کی، اپنی روحانیت کو روزانہ کی بنیاد پہ اس طرح سے قتل عام کرتے ہیں. تو یہ کوشش کرنا چاہیے کہ اس کے اندر گناہ کم سے کم ہوتے چلے جائیں. کیونکہ دیکھیے، بہرحال توبہ کرنا اتنا آسان نہیں ہے جتنا خود ترک گناہ آسان. یعنی گناہ نہ کرنا، حدیث کے اندر بھی چیز آئی ہے کہ توبہ کرنے سے زیادہ آسان. دیکھیے، آپ خود دیکھتے ہیں کہ عبادت کرنی جو ہے अदा इबादत करनी आसान है, उनकी कजा अंजाम देनी मुश्किल है। वो अफराद के जो कि रमज़ान के रोज़े कजा हो जाते हैं, जिनसे खवातीन के मखसूस अयाम में कजा हो जाते हैं, रमज़ान में खल्ले में बहरहाल फिर भी रख लिए जाते हैं, लेकिन जिनके कजा हो जाते हैं उनसे आप पूछें कि बाद में अदा करने कितनी मुश्किल पेश आती। तो हर चीज़ को अपने उन औकात के अंदर अंजाम दें, हर वाजिब को अपने वक्त पर अंजाम दें। और गुनाहों में भी उलमा फरमाते हैं कि जो सबसे बदतरीन गुनाह वो इज्तिमाई गुनाह होते हैं, एक तो इनफरादी गुनाह है और एक इज्तिमाई गुनाह भी। देखिए तकवे की भी इसके मुकाबले में उलमा फरमाते हैं कि दो इकसाम, एक तो है इनफरादी तकवा, इनफरादी तकवा, और एक चीज़ होती है इज्तिमाई तकवा। देखिए इनफरादी तकवे के अंदर तो मसलन आपकी जो ज़ाती इबादतें हैं वो आप अंजाम देती हैं, जैसे कि अक्सर उलमा फरमाते हैं कि पहले ज़मानों में इनफरादी इबादतें लोगों की फिर भी कम होती थी, लेकिन इज्तिमाई इबादतें जो है वो ज़्यादा होती थी। इज्तिमाई इबादत की क्या मायने, यानी इज्तिमाई जो बंदगी हो, पर कि किसी को धोखा नहीं देंगे, किसी को तकलीफ़ नहीं पहुँचाएंगे, किसी के साथ कोई फ्रॉड नहीं करते थे, किसी के साथ धोखा नहीं करते थे, किसी को नुकसान नहीं पहुँचाते थे, ये एक इज्तिमाई तकवे की अलामत है। एक तो होता है इनफरादी तकवा और एक होता है इज्तिमाई तकवा, यानी इज्तिमाई तकवा में दूसरे की मदद करना शामिल होता है, दूसरे की खबरगिरी शामिल होती है। अब आजकल हमारे यहाँ इनफरादी इबादत तो बढ़ गई है लेकिन इज्तिमाई तकवा ख़त्म हो गया है, इसको भी राइज करने की बहुत ज़रूरत है कि ये मज़ाहिर है तकवे के। और एक बात और याद रख लीजिए कि इससे पहले हम जिक्र करें कि जितने भी छोटे छोटे गुनाह हैं ये भी बिलाखिर कबीरा में तब्दील हो जाते हैं। बहुत सी चीज़ें बज़ाहिर में छोटी नज़र आती हैं, अव्वल तो खुद इसकी एक बहस है कि कोई गुनाह छोटा और बड़ा भी होता है या नहीं होता, लेकिन बिलफर्ज अगर उसको मान भी लें, अक्सर उलमा कहते हैं गुनाह छोटे और बड़े का वैसे कोई फ़र्क नहीं, दोनों ही हराम है मुकाम अमल में, किए नहीं जा सकते। हम ये सोच कर छोटा गुनाह नहीं कर सकते कि तो छोटा गुनाह कोई बात नहीं, कर लिया जाए तो हरज नहीं, लेकिन खुद मुसलसल करने की वजह से, इस्तेमरार बार बार करने की वजह से, तो कौन कौन से ऐसे तरीके हैं कि जिससे सगीरा गुनाह भी कबीरा में बदल जाते हैं, जिस पे अजाब जहन्नुम का वादा है। सबसे पहली जो चीज़ है गुनाहों पर खुश होना। बड़ा मिक्स गैदरिंग वाली कोई हमने अपनी तकरीब मुनक़द की ख़ानदान के अंदर, कोई शादी की तकरीब मुनक़द की, सालगिरह मुनक़द की, किसी की जो है वो एग्ज़ामिनेशन में कोई पोजिशन देने की कोई तकरीब है वो मुनक़द की, या कोई और जैसे कुंडे वगैरह और जो तकरीबात होती, और उसको हमने गुनाहों से भरपूर भी किया लेकिन उस पर खूब खुश हो रहे हैं, वाह वाह कितनी ज़बरदस्त हमने तकरीब मुनक़द की, ये खुद एक तो मजमूआ हो जाता है गुनाहों का और ये कबीरा में बदल जाता है। इसमें छोटे गुनाह भी गुनाह पर खुश होने से बड़े गुनाह में तब्दील हो जाते हैं। दूसरा है इस्तिज़गारु ज़म्ब, कि किसी भी गुनाह को छोटा समझना, अरे ये तो छोटा गुनाह है, ये तो हो ही जाता है। शादियों के अंदर मेकअप करके नामहरमों के सामने जाना कोई बात नहीं, चलता है, हो ही जाता है। कभी कभार रामहरम के सामने बगैर मोजे के आ जाएं, कोई बात नहीं, हो ही जाता है। ये जो इस किस्म की बात नहीं, इसको कबीरा बनाती, गुनाहों को छोटा समझना खुद उसको कबीरा में तब्दील कर देता है। इसके बाद तीसरी चीज़ इसमें होती है जो कबीरा बनाती है, इस्तेमरारुज़्ज़म, यानी गुनाहों को बार बार अंजाम देना। ठीक है, अगर हो सकता है कि एक दफ़ा दाढ़ी मूंढना गुनाह सगीरा हो, लेकिन रोजाना मूंढ रहे अब कबीरा में बदल गया। हो सकता है एक दफ़ा की बेपर्दगी गुनाह सगीरा हो, लेकिन बार बार और तसलसल के साथ उस गलती को अंजाम देते जाना पर्दे की मुखालिफत में, इसको कबीरा बना देगा। और इसी तरीके से किसी भी गुनाह को जाहिर करना, अलल ऐलान करना, मसलन इसराफ में इंसान अपने गुनाहों को जाहिर करता है, बेपर्दगी में गुनाह को जाहिर किया जाता है, यानी गुनाहों की तशहीर उसको कबीरा बनाती। तो ये चार चीज़ें ऐसी हैं कि जो खुद छोटे छोटे गुनाहों को भी बड़े बड़े गुनाहों में बदलती हैं, जिनका अलल खसूस ख्याल रखना है। अच्छा, अब आ जाइए कि हम इन गुनाहों से पीछा कैसे छुड़ाएं, इनकी मजम्मत हम बहुत सुन चुके हैं, बहुत सारी किताबें भी इस मौजू पर हैं, बहुत दरूज भी आप हो सुन चुकी हैं, लेकिन ये जो हमारा मसला है बहुत बड़ा कि हमसे वो फिर हो जाता है और तौबा फिर हमारी टूट जाती है और हम फिर सिफर पे वापस चले जाते हैं, इससे कैसे बचें, ये अब हमारा उन्वान शुरू हो रहा। तो देखिए गुनाह छोड़ने की जो इब्तदा है और जो नीयत है, ये किस अज़्म और इरादे के साथ होनी चाहिए, इसकी नीयत क्या करें। सबसे बेहतरीन उलमा ने कहा कि तरके गुनाह की अगर आप ये नीयत ये कर लें कि मैं ये जो गुनाह छोड़ रही हूं, इसमें नीयत ये है कि ताजील फरज की नीयत से मैं गुनाह छोड़ रही हूं, नीयत ये हो कि इमाम जमाना अलैहिस्सलाम का जहूर हो जाए, क्योंकि इमाम को मुसलसल اللهم صل على محمد وعلى آله. یعنی نصرت امام کی نیت اس کے اندر پوشیدہ. اور میں بعمل ہو کے، میں پاکیزہ ہو کر امام کی خدمت میں پہنچوں، تو ظاہر ہے کہ پھر امام زمانہ علیہ السلام بھی انشاءاللہ ان کی مدد بھی شامل حال ہوگی، اور ہم آسانی کے ساتھ اس نیت کی وجہ سے اپنے گناہوں سے پیچھا چھوڑا سکتے ہیں. یعنی امام زمانہ کی نصرت کی مدد کی نیت سے کہ میں ان کے انصار میں شامل ہوں کیونکہ میں اس قابل ہو سکوں کہ اپنے اندر وہ صفات پیدا کر سکوں، میں اس وجہ سے گناہ چھوڑنے کا عزم کر رہی ہوں. پھر دیکھیں کہ امام زمانہ کی مدد کیسے آتی. یہاں سے اس بات کی ابتدا کیجیے. اور آیت اللہ بہجت بھی ہمیشہ یہ بات کہتے تھے، کہتے تھے کہ گناہ ہمیشہ سے حضرت حجت کے دیدار میں مانے، کہ ہم جو ان کو دیکھ نہیں پاتے ہیں، ان کا رخ مبارک کی طرف نگاہ نہیں کر پاتے ہیں، ہمیں ان کی زیارت نصیب نہیں ہوتی. وہ کہتے تھے کہ ہمیشہ یہ اس بات کا سبب گناہ، اور یہ جو نقاب اور پردہ ہے اور یہ حجاب ہے، یہ وہ گناہ ہے جو حضرت حجت کے دیدار میں ایک بہت بڑی رکاوٹ ہے. اور کہتے تھے کہ تنہا راہ ارتباط با ولی اثر، یعنی کہ کس طرح سے ہم حضرت حجت سے اپنا ارتباط قائم کر سکتے ہیں، وہ کہتے تھے فقط یہ اصلاح نفس سے ممکن ہے. اور یہی وجہ ہے کہ آیت اللہ حسن صافی، دیکھیں ہمارے علماء ان کے فرمودات اور چیزیں بھی غور سے سننی چاہیے، فرماتے تھے کہ اگر واقعی کوئی شخص گناہوں کے ترک پر آمادہ ہو جائے واقعی، اور عامل بھی ہو جائے اس کے اوپر، تو محال ہے کہ امام زمانہ سے اس کا ارتباط نہ ہو، محال ہے. اللہم صلی اللہ علیہ وسلم. اس کا ارتباط ہونا، البتہ یہ نہیں کہ مثلا وہ دعوے شروع کر دے نیابت و سفارت کے، لیکن اس کا ارتباط ہونا امام سے قطعی اور یقینی، یعنی گناہوں سے بچ کر ہی حضرت حجت کے محضر ملکوتی میں حاضر ممکن ہے، اس کے علاوہ ممکن نہیں. اور جو ہم دیکھتے ہیں کہ بار بار ہمارے ہم سے گناہ ہو جاتے ہیں، یہ خود ہمارے استقامت نہ ہونے کی دلیل. یہ جو ہمارا استقامت دینی، اس کا مطلب ہمارے اندر پائی نہیں جاتی جب بھی ہم سے بار بار گناہ ہو رہے ہیں. اچھا، اب ایک تو وہ میں نے نیت بتائی آپ کو کہ حضرت حجت کی نصرت کے ارادے سے ان کی تاجیل فرج کی نیت سے گناہوں کو ترک کرنے کا عزم کرنا، یہاں سے چیز شروع ہوگی. اور اس کے بعد علماء فرماتے ہیں جو استقامت آپ کے اندر پیدا کرے گی، کہ ایک دفعہ آپ نے ارادہ کر لیا کہ بس مجھ سے گناہ نہیں ہونا چاہیے، اب وہ نہیں ہوگا. اس کا ایک طریقہ کار یہ بھی ہے کہ اس میں علماء فرماتے ہیں کہ کم سے کم اس کی آپ کو پابندی کرنا ہے، اور ایک سال تک تو کم سے کم پابندی کرنا، کوئی بھی مسئلہ مشکل نہیں. اس میں سے ایک چیز ہے کہ روزانہ صبح 8 بجے خدمت حضرت ابا عبداللہ الحسین میں سلام پیش کریں، السلام علیکا یا ابا عبداللہ الحسین صلی اللہ علیہ وسلم. استقامت، وہ جو شخص استقامت کا ایک پہاڑ تھا، جو گناہوں کے مقابلے میں امر بالمعروف کی تلوار لے کر نکلا تھا، تو اس کو آپ سلام عرض کریں، اور اس کے ٹائمنگ سے صبح کے 8 بجے. اور کوئی بھی مسئلہ نہیں ہے کہ صرف آپ کو سلام عرض کر رہا ہے، اتنا چھوٹا سا سلام، لیکن اوقات کی پاسداری کرنی. اور اس کے بعد کچھ علماء کا یہ بھی کہنا ہے کہ دن کے 11 بجے، ایک تو 8 بجے ہے اور ایک دن کے 11 بجے، 50 مرتبہ درود حضرت حجت کی خدمت عالیہ میں پیش کرنا. اللہم صلی اللہ علیہ وسلم. علماء فرماتے ہیں کہ جیسے یہ دو کام آپ کرنا شروع کریں گے، آپ یعنی جو روحانیت کے علماء ہیں، وہ یہ فرماتے ہیں کہ جب یہ کام کرنا شروع کریں گے تو آپ کے اندر ارادے کی پختگی خود بخود آتی چلی جائے گی، آپ کا ارادہ مضبوط ہوتا جائے گا. لیکن اس کو روکے نہیں، ایسا نہ ہو کہ تھوڑا سا آپ غافل ہو جائیں. اس عمل کو کم سے کم ایک سال تک تو ضرور انجام دیں، لیکن یہ اتنا آسان عمل ہے کے ساتھ ہو سکتا، ہمیں صرف ایک سال کے لیے تو نہیں چاہیے نا، ہمیں تو پوری زندگی اپنی اس طرح سے گزارنی ہے اس کے بعد کہ ہم سے گناہ نہ ہو. تو یہ چیزیں ہوئیں. اس کے بعد ایک اور عمل ہے کہ جو کہ آیت اللہ علی آقا قاضی، جن کو استاد العارفین کہا جاتا ہے، یہ آیت اللہ علی آقا قاضی ने ये जो दस्तूरुल अमल अपना बयान करते थे, आप खुद सोचिए कि कितने बड़े बड़े मराजे इनके पास जाते थे। इमाम खुमैनी इनके पास दस्तूरुल अमल के लिए जाते थे, आयतुल्लाह खोई इनके पास दस्तूरुल अमल लेने के लिए जाते थे, इसके अलावा आयतुल्लाह मोहम्मद हुसैन तबातबाई इनके पास जाते थे, और इसके अलावा आयतुल्लाह बहजत भी इनके पास जाते थे, और सैयद हाशिम हद्दाद जो कितने मशहूर उरफा में से गुजरे हैं ये इनके पास जाते थे। इमाम खुमैनी एक जुमला आयतुल्लाह अली आका काजी के मुतालिक फरमाते थे कि आयतुल्लाह अली आका काजी अजमत और मुकाम तौहीद का एक अजीम पहाड़ थे, पहाड़ अजमत का पहाड़ और मुकाम तौहीद का एक पहाड़। बाकायदा अपनी किताब जो जिहाद अकबर है इसमें इमाम खुमैनी ने इनके मुतालिक जुमला फरमाया। और आयतुल्लाह मोहम्मद हुसैन तबातबाई फरमाते थे कि जो कुछ भी मैंने हासिल किया है वो सब का सब वो है कि जो कि मैंने हजरत आयतुल्लाह अली आका काजी के से तमस्सुक करके उनके दामन से वाबस्ता होकर हासिल किया। बाकायदा जो उसवा आरिफान जो किताब है उसके अंदर आयतुल्लाह अली आका काजी का एक कौल है। फिर एक और दूसरी किताब है रूह मुजर्रद, उसमें भी हाशिम हद्दाद ने आयतुल्लाह अली आका काजी की अहमियत बता रहा हूँ, जिन्होंने दस्तूरुल अमल इन मराजे को बताया था और कितने बड़े मुकामात पे सारे पहुंचे जो अभी आपके आगे सामने पेश होने वाला है। फरमाते हैं हाशिम हद्दाद के सदर इस्लाम से लेकर आज तक उस्ताद अली आका काजी से बढ़कर इतना जामे आरिफ कोई नहीं गुजरा कि जितना इनकी शख्सियत इस्लाम के शुरू से लेकर और अब तक। और वो कहते थे आयतुल्लाह अली आका काजी कि मैं एक दस्तूरुल अमल बताता हूँ, इस दस्तूरुल अमल को तमाम अफराद को चाहिए कि अपनी जेबों में लिखकर रखें, लिखकर अपनी जेब में रखें और गाहे बगाहे देखते रहें कि इस पर अमल हो रहा है या नहीं हो रहा। और कोई भी ज़्यादा मुश्किल चीज़ नहीं है, अलबत्ता 7-8 चीज़ें हैं कुछ, अभी आप उसको देख लेंगी कितनी। और कहते थे कि इन अमाल को अंजाम देने से आप साहिब इस्तेकामत हो जाएंगे। इधर आपने गुनाह छोड़ने का अज़्म किया, फिर आप देखेंगे इस पर अमल करना आपने शुरू किया, अब आपके अंदर ये जो फ्लक्चुएशंस आती थी ना इससे पहले, और फिर बाज़ औक़ात हमारा तकवे का फ्यूज़ भी उड़ जाया करता था अक्सर, वो आपके साथ नहीं होगा। और मुसलसल आपने जो अज़्म कर लिया, दुनिया हासिल करने का अज़्म करेंगे, दुनिया में कामयाबियाँ हासिल करेंगे, आखरत की कामयाबी का अज़्म करेंगे, इंशाल्लाह आखरत के अंदर कामयाब होंगी, तर्क गुनाह का अज़्म करेंगी, तर्क गुनाह में कामयाब होंगी, और अपना आपका इरादा टूटने नहीं पाएगा। ये आयतुल्लाह अली आका काजी का दस्तूरुल अमल ये आपके सामने। और कहते थे कि इसकी वजह ये है कि जो भी इस तरह से इस्तेकामत इख्तियार कर लेता है, जो सूरह फुस्सिलत की आयत नंबर 30 इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुम्मा इस्तकामु ततनज़्ज़लु अलैहिमुल मलाइका, कहते थे जो भी इस्तेकामत इख्तियार कर लेता है, ये वाली आयत भी पढ़ते थे, तो उसके ऊपर मलाइका नाजिल होते हैं। अब आपकी जो गुनाहों से बचाएंगे ना आपको, ये मलाइका आकर बचाएंगे, सामने आकर खड़े हो जाएंगे, शयातीन को आपसे रफा करते रहेंगे। तो एक दफ़ा इस्तेकामत अगर इंसान इख्तियार कर ले, अपने इरादे को बरूए कार लाए और इरादे की मजबूती की, तो अमल अभी आने वाले। और ये वाला जुमला कि आप पर मलाइका नाजिल होंगे, ये आयतुल्ला हसन ज़ादे आमली भी अक्सर फरमाते, और ये वही आयतुल्ला हसन ज़ादे आमली जिनके मुतालिक अक्सर बार बार मैंने ये बात चीज़ बताई है कि मोहम्मद हुसैन तबातबाई कहते थे कि इनके जो मुकाम और मरतबा है हज़रत हुज्जत के अलावा कोई नहीं समझ सकता इसको, और इनके पाँव की खाक मोहम्मद हुसैन तबातबाई की आंखों का सुरमा है। ये आयतुल्ला हसन ज़ादा आमली भी फरमाते हैं कि मलाइका आप पर नाजिल होंगे, कुरान की आयत है। और बहरहाल मौजूदा उरफा में माशाल्लाह हयात हैं, भी कुछ अर्से पहले बीमार थे तो रहबर मौज़म इनकी आयादत के लिए भी तशरीफ़ ले गए थे। अब आयतुल्लाह अली आका काजी फरमाते हैं कि सबसे पहला अमल यह है कि अपनी, उन्होंने कहा है कि अपनी तकलीद को सही करें और अपने अपने मर्जे की तकलीद के मुताबिक सही तौर पर अमल को अंजाम देना शुरू करें। कह रही ऐसा नहीं कि अब सिर्फ मुस्तहबात और तस्बीहें पढ़ेंगे, बाकी इल्म विल्म कुछ है नहीं, गलत सलत अमाल अंजाम दी जा रहे हैं, नमाजें बातिल हो रही हैं, रोज़े गलत हो रहे हैं, खुम्स के अंदर जो है वो डंडी मारी जा रही है, क्योंकि ये सब गुनाह, इसका मतलब है आपने इसको सही नहीं किया। अगर यानी अपने आप को सही करते हुए अपनी एक तो तकलीद सही करें, یا انہوں نے کہا اپنے اپنے اجتہاد اور تقلید کے مطابق اعمال کو صحیح کریں، اور اس کے بعد کہا ہے کہ ہر تمام اعمال کو ان کے احسن وقت میں انجام دو، یعنی ایسا نہ ہو کہ پتہ چلا کہ وہی کہ نماز کو بالکل اختتام وقت میں انجام دے رہے ہیں اور قضا ہوتے وقت انجام دے رہے ہیں تو پھر اس کی اثر پذیری اتنی نہیں رہے گی، یعنی آپ کو تھوڑی سی محنت بھی کرنا ہے، کوئی چراغ والے جن والا کام نہیں کرنا ہے کہ بس کرنا کرانا کچھ نہیں، مسئلہ سے ایک بٹن دبائیں اور چیز ہو جائے، ایسا نہیں، سیریس ہونا پڑے گا۔ تو اپنے فرائض و واجبات کو احسن وقت کے اندر جو ہے وہ انجام دینا ہے، اور ہر نماز کے بعد عام طریقے سے نہیں، نہایت خوشو و خضو کے ساتھ تسبیح حضرت فاطمہ الزہرا سلام اللہ علیہ پڑھنا۔ تسبیح حضرت زہرا نہایت خوشو و خضو کے ساتھ پڑھیں، اس کو سرسری روا روی میں اور تیز رفتاری کے ساتھ رہو۔ اس کے بعد فرماتے تھے کہ آیت الکرسی، اس کی تلاوت، وہ تو نخودکی والا عمل جو آپ کو بتایا گیا تھا آیت اللہ نخودکی کا، اس میں تو آپ نے یقیناً پابندی اس کی شروع کر دی ہوگی، ہر نماز کے بعد آیت الکرسی، اور اس کے بعد پھر اس کے بعد سجدہ شکر کی بڑی اہمیت، لیکن اس سجدہ شکر کا ایک تو وہ طریقہ ہے الف اور اس کے تین دفعہ پھر یا اللہ ہو یا ربا ہو یا سیدہ ہو، پھر جو آپ جو رائج سجدہ شکر ہے، لیکن اس کا ایک اور طریقہ جو خاص سجدہ شکر اس موقع کے لیے بڑا کارآمد ہوگا، وہ آیت اللہ سید عبد الکریمی کریم رضویہ کشمیری نے بیان کیا۔ وہ فرماتے ہیں کہ سجدے میں پیشانی رکھ دیں اور تین دفعہ الحمدللہ کہیں، تین دفعہ الحمدللہ، دیکھیں استقامت آپ کو بڑھانے کے عمل بیان کیے جا رہے ہیں۔ پھر اس کے بعد پیشانی کا دائیں طرف، گال نہیں، پیشانی کا دائیں طرف رکھیں سجدگاہ پر، اور الشکر للہ یا شکرن للہ جو آپ کہتی ہیں، یہ تین دفعہ پڑھیں، اور اس کے بعد پیشانی کا بائیں حصہ رکھیں اور استغفر اللہ تین دفعہ کہیں، بہت آسان ہے۔ تو کسی نے پوچھا یہ کون سی قسم کا سجدہ ہے جو آپ بتا رہے ہیں آیت اللہ رضویہ کشمیری سے، تو آپ حیران ہوں گے کہ اس سجدے کی کتنی عظمت ہے۔ فرماتے ہیں کہ یہ وہ طریقہ سجدہ ہے جس کو مسلسل انجام دینے کی وجہ سے حضرت ابراہیم خلیل اللہ خلت کے مقام پر فائز ہوئے تھے۔ اللہم صلی اللہ علیہ وسلم، باقاعدہ کتاب روح و ریحان، اس میں جو ہے یہ طریقہ بیان ہوا۔ اور سجدہ شکر آپ کوشش کریں اس انداز سے انجام دیں، اور روزانہ فرماتے ہیں یہ آیت اللہ علی آقا قاضی کہ روزانہ نماز فجر کے بعد سورہ یاسین ضرور پڑھیں فجر کے بعد، اور نماز عشاء کے بعد سورہ واقعہ ضرور پڑھیں۔ دیکھیے یہ جو استقامت والا جو اعمال ہیں وہ ابھی آپ کو بتائے جا رہے ہیں، اور اتنے زیادہ مشکل بھی نہیں۔ آپ نے دیکھا کہ یہ تو آپ معمولاً بھی انجام دیتی ہیں، لیکن اب تک متوجہ نہیں تھیں، اس کو اتنی اہمیت نہیں دیتی تھیں، اس وجہ سے اتنی اثر پذیری نہیں تھی۔ اور وہ فرماتے ہیں ایک اور چیز کہ خاص طور پر رات کے نوافل مغرب و عشاء کے ضرور انجام دیں جو نافلہ، اور سونے سے پہلے اگر ممکن ہو، کیونکہ دیکھیں کام بہت بڑا کرنے جا رہے ہیں، اخروی نجات حاصل کرنی، سونے سے پہلے فرماتے ہیں مسبحات اگر یہ چھ سورہ پڑھ کر سوئیں، سورہ حدید، حشر، صف، جمعہ، تغابن اور سورہ اعلیٰ، اگر یہ چھ سورہ پڑھ کے سوئیں تو کیا ہی کہنا، لیکن اگر یہ چھ سورہ نہ پڑھ سکیں تو کم از کم سورہ حشر تو ضرور پڑھ کر سوئیں، سورہ حشر یہ ضرور، کیونکہ خود پیغمبر اسلام ان تمام سوروں کی تلاوت کر کے سویا کرتے تھے۔ درود بھیجیے محمد علیہ وسلم۔ اور فرماتے تھے کہ ان سوروں میں ایک آیت ایسی ہے ہر سورے میں کہ جو کہ ہزار آیات سے بہتر، اور پانچویں امام نے یہ جملہ ارشاد فرمایا ہے کہ وہ شخص نہیں مرے گا، یعنی جو بھی مسبحات پڑھ کر سوئے گا وہ نہیں مرے گا مگر یہ کہ حضرت قائم کو درک کر لے گا۔ اللہم صلی اللہ علیہ وسلم۔ اور اگر مر بھی گیا تو جوار پیغمبر میں جگہ پائے گا۔ اللہم صلی اللہ علیہ وسلم۔ باقاعدہ مستدرک الوسائل میں بھی یہ روایت ہے، اصول کافی میں بھی۔ اور اس کے بعد آیت اللہ علی آقا قاضی فرماتے ہیں کہ نماز شب کی پابندی کرنا ہے، خاص طور پر جس وقت آپ نماز شب میں نماز شف اور وتر پڑھیں گی، اس کے اندر قل اعوذ برب الناس اور قل اعوذ برب الفلق ضرور پڑھیں۔ مستحب نمازوں میں آپ کو پتا ہے کہ الحمد کے بعد دو سورے بھی پڑھے جا سکتے ہیں، اور واجب میں بھی ایک اور اختلاف ہے جو ہم جب نمازوں کی بحث آئے گی اس کے اندر بیان کریں گے۔ چاہیں تو ایک ایک رکعت نماز شف کی جو دو رکعتیں ہوتی ہیں، ایک میں قل اعوذ برب الناس پڑھیں، ایک میں فلق پڑھ لیں، اور جو ایک نماز وتر ہوگی اس کے اندر ایک جو ہے وہ کوئی سا بھی ان میں سے ایک سورہ پڑھا جا سکتا ہے، یا دونوں سورے بھی پڑھے جا سکتے ہیں۔ اچھا، پھر اس کے بعد فرماتے ہیں کہ 70 مرتبہ استغفر اللہ ربی و اتوب الیہ پڑھیں، اور یہ عمل اگرچہ کہ ابھی تو یہ اس کے بعد بیان کیا ہے نماز شب کے بعد 70 دفعہ، لیکن فرماتے ہیں یہی 70 مرتبہ استغفر اللہ ربی و اتوب الیہ یہ نماز عصر کے بعد بھی انجام دینا۔ اور پھر ایک ذکر ہے کہ جو نماز فجر اور نماز مغرب کے درمیان میں بس ایک ذکر پڑھنا ہے اور 10 دفعہ پڑھنا ہے، اور یہ اصول کافی میں بھی نماز فجر اور نماز مغرب، یا فرماتے ہیں نماز فجر اور نماز عشاء کے بعد 10 مرتبہ اس ذکر کو پڑھنا ہے۔ یہ آپ کو الگ سے لکھا ہوا بھی دے دیں گے، اب ویسے تو آسان ہے لیکن لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد یحیی ویمیت ویمیت ویحیی وہو حی لا یموت بیدہ الخیر۔ اچھا، اس کے بعد پھر ایک اور ہے، اعوذ باللہ من ہمزات الشیاطین و اعوذ بکا ربی ان یحضرون انہ ہو السمیع العلیم۔ یہ آپ کو لکھا ہوا بھی دے دیں گے، ابھی زیادہ پریشان ہونے کی ضرورت نہیں ہے۔ کہہ رہے ہیں کہ بس آپ یہ دستور العمل، یہ جو مختصر سا ہے، یہ اصول کافی کے اندر بھی یہ والی روایت موجود ہے، آیت اللہ علی آقا قاضی فرماتے ہیں کہ اس دستور العمل کو اگر آپ نے پابندی سے کرنا شروع کر دیا تو آپ کچھ ہی عرصے میں دیکھیں گے کہ اتنی صاحب استقامت ہو جائیں گی، تقوی اتنا زیادہ آپ کے اندر پیدا ہو جائے گا، گناہوں سے اتنا زیادہ دور ہو جائیں گی کہ، اور ہر کام میں اتنا پختہ ارادہ آپ کا ہو جائے گا کہ آپ خود حیران ہوں گے کہ اب تو میں جو ارادہ کرتی ہوں کسی بھی نیکی کا وہ پوری ہو جاتی ہے، کوئی رکاوٹ نہیں آ پاتی، گناہ آپ کو اپنی طرف مائل نہیں کر سکیں گے، اور کمال استقامت جو ہے وہ حاصل ہوگی، اور کوئی بھی مشکل دستور العمل نہیں۔ آپ نے دیکھا کہ بہت نبس نافلہ پڑھنے یا نماز شب پڑھنی جو ویسے ہی روزانہ کا بھی آپ سے تقاضا تھا، اور یہ جو مہینہ آگے چل کر آ رہا ہے یہ انتہائی بہترین ہے کہ جس میں انسان بہت تقوی کی طرف راغب بھی ہوتا ہے، آگے بھی بڑھتا ہے، اس پہ عمل کرنا شروع کریں۔ پھر دیکھیے کہ یہ وہ ہیں کہ جو اتنے بڑے بڑے مراجع یہ دستور العمل لے کے جاتے تھے ان کے پاس، جو آپ کی خدمت میں ابھی ہم نے پیش کیا۔ اس کے علاوہ ایک اور عمل ہے جو استقامت کے لیے سے آپ گناہوں کے قریب نہیں آ سکیں گے، وہ آیت اللہ ابو الحسن ایاضی، انہوں نے بتایا ہے، اور ان کی ایک کتاب ہے ایاضی از ملکوت، اس کے اندر، اور انہوں نے صرف دو چیزیں بتائیں، کہا کہ جب یہ پابندی سے آپ کرنا شروع کر دیں گے تو ایسا ثبات قدم نصیب ہوگا، استقامت ایسی آ جائے گی کہ آپ خود حیران ہوں گے۔ سب سے پہلی چیز ہے یا اللہ یا رحمان یا رحیم یا مقلب القلوب ثبت قلبی علی دینک، جو کہ آپ ایسے بھی پڑھتی ہیں جی، یہ اس کو پابندی کے ساتھ پڑھتے رہیں، اور کوئی خاص معین عدد بھی نہیں بتایا، بس یہ پڑھنا شروع کر دیں۔ اور دوسرا ہے، وہ بھی مشہور ہے، کہ استغفر اللہ الذی لا الہ الا هو الحی القیوم ذو الجلال والاکرام واتوب الیہ، یہ پابندی کے ساتھ آپ پڑھنا شروع کر دیں۔ دیکھیے ہمارا اصل مسئلہ وہی میں نے کہا کہ استقامت ہے، ترک گناہ جو ہے ہم سے، تاکہ ہمارا ارادہ ٹوٹنے نہ پائے، ہم سے وہ چیزیں ہوتی چلی جائیں اور نیکیاں ہوتی چلی جائیں اور گناہ جو ہے رکتے چلے جائیں۔ اور کیونکہ ہم تمام چیزیں کر کے دیکھ چکے ہیں، ہم یہ دیکھتے ہیں کہ ہم کوئی عمل کرنے جاتے ہیں اسی میں تو مسئلہ آتا ہے، تو کیا ایسا یہ سوائے ان اذکار کے اور خدائی مدد کے اب ممکن ہی نہیں ہے کہ یہ چیزیں ہم سے چھوٹ سکیں، تو اس وجہ سے ہم خدائی ان اذکار کا سہارا لے رہے ہیں، کیونکہ ہمیں اپنے عمل کے اوپر تو کوئی بھروسہ نہیں۔ اور اس کے بعد ایک اور عمل خاص طور پر ترک گناہ کے سلسلے میں، جس میں آپ کو استقامت حاصل ہوگی اور پھر گناہ کے قریب نہیں جائیں گی، جو کہ عام طور پر لوگ نامعلوم اس کو کیوں یہاں پر نظر انداز کرتے ہیں، وہ حضرت امیر المومنین علیہ الصلاۃ والسلام سے توسل۔ مشکل کشا، اور اس سلسلے میں، گناہوں کے سلسلے میں اس سے کوئی مدد نہیں لیتا، کیا ان کا کام فقط صرف یہی ہے کہ کوئی صرف بچہ نیچے گرنے والا ہو اور اس وقت یا علی مدد کہہ دیا جائے؟ اتنے سے کاموں کے لیے اور اتنے بڑے بڑے جو ہمارے کام ہیں جس پہ ہماری اخروی زندگی کا دار و مدار ہے اور ہم اس سلسلے میں ان سے کوئی مدد نہیں مانگتے؟ امیر المومنین سے مدد، اور یہ جو یا علی مدد کا جو نعرہ ہے یہ ان گناہوں کے مقابلے میں بھی لگانا چاہیے۔ تو اچھا، اب ہم دیکھیے اس وجہ اس کی کیا ہے، کیونکہ ہم جہنم کے اندر گر رہے ہیں۔ ابھی تھا نا کہ گرتے وقت کہتے ہیں تو گر تو رہے ہیں جہنم کے اندر، وہاں پر بھی ہمیں، اور کتنی بہت ساری ایسی حکایات اور روایات ہیں کہ وہ شخص پولیس رات سے نیچے گرا تھا جہنم میں اور یا علی مدد کا اور ایک ہاتھ آیا اور اس کو وہاں سے نکال لیا۔ کتنی ایسی موت کے درس میں ہم نے بیان کی۔ اللہم صلی اللہ علیہ محمد و آل محمد۔ تو وہاں پر کیوں ہم اپنے مولا کو مدد کے لیے نہیں پکارتے ہیں؟ آپ پکار کر دیکھیے کہ شاہ نجف یہ کیسی مدد کرتے ہیں۔ آیت اللہ عبد الکریم کشمیری، یہاں پہ ایک بات اور عرض کر دی جائے کہ خود نجف اشرف سے انتہا سے زیادہ عشق کرتے تھے اور انتہا سے زیادہ اس شہر سے، تو شہر ہی کچھ دوسرا، اور کہتے تھے اتنی معنویت ہے اس شہر کے اندر، اتنا عرفان بکھرا ہوا ہے مولا کی وجہ سے اس شہر میں۔ وہ فرماتے تھے کہ امیر المومنین کے یہاں پر جسم مبارک کے باعث اس کی ایک چھوٹی سی چھوٹی مسجد میں اتنی روحانیت اور اتنی معنویت ہے کہ اپنی تمام تر عظمت کے باوجود مشہد کی جو مسجد گوہر شاد ہے اتنی روحانیت اس میں بھی نہیں بڑی، یعنی کیونکہ امیر المومنین کی ذات گرامی وہاں پر دفن، تو اتنی معنویت چھوٹی سے چھوٹی مسجد کے اندر بھی پیدا ہو گئی ہے، جو بہت سے دیگر علاقوں میں جو عظیم مسجدیں ان کے اندر بھی اتنی روحانیت اور معنویت نہیں۔ اور فرماتے تھے، اور یہ بھی تھا، کہتے تھے کہ خود امیر المومنین کی اتنی عظمت اور جلالت ہے، فرماتے کہ خود اگر حرم امیر المومنین میں ان کی قبر کے پاس کوئی مجتہد عالم بھی اگر آ جائے تو اس کی امیر المومنین کی ہیبت اور جلالت کے باعث وہ بھی ایک عام طالب علم سے زیادہ نظر نہیں آتا، مجتہد عالم بھی اگر وہاں پر موجود ہو۔ تو کہتے تھے کہ نجف کے اندر ایک تو خاصیت یہی ہے کہ امیر المومنین علیہ الصلوۃ والسلام وہاں پر مدفون ہیں۔ اللہم صلی علی محمد و آل محمد۔ اور اس کے علاوہ بھی فرماتے تھے کہ نجف میں امیر المومنین کے علاوہ 360 انبیاء کی قبور ہیں نجف میں، 360۔ کربلا میں بھی 260 انبیاء کی قبور ہیں۔ امام حسین کا اور حضرت عباس کا روضہ نظر آ رہا ہے، درود بھیجی نا۔ اللہم صلی علی محمد۔ تو اور خود دو انبیاء تو خود ذریعہ امیر المومنین کے اندر ہی، حضرت آدم اور حضرت نوح امیر المومنین کی قبر کے پاس ہی دفن۔ تو خود آیت اللہ کشمیری یہ بات بیان فرماتے تھے کہ مجھے تو کوئی بھی مسئلہ پیش آتا تھا، بس جا کر نادی علی پڑھتا ہوں اور سارے مسئلے میرے حل ہو جاتے۔ تو آپ بھی امیر المومنین کو پکاریے، دیکھیے۔ اور اپنے زمانے میں مجتہد مسلم تھے شیخ زین العابدین مرندی، یہ سہن امیر المومنین، اتنا بڑا مجتہد ہونے کے بعد بھی سہن امیر المومنین میں اس جگہ پر جہاں فقیر وغیرہ دروازے کے پاس آ کر بیٹھتے تھے وہاں پر یہ جا کر بیٹھ جاتے تھے۔ ان کے لوگ علماء ان کے پاس آتے تھے، آغا آپ کے لیے مناسب نہیں ہے کہ اس جگہ پر بیٹھے، کہتے نہیں تم کو نہیں پتا کہ اسی دروازے سے گزر کر امام زمانہ حضرت خضر حرم کی طرف جاتے ہیں۔ اللہم صلی علی محمد و آل محمد۔ میں اس لیے یہاں پر آ کر بیٹھا ہوں کہ شاید گزرتے ہوئے اس فقیر کی طرف بھی کوئی نظر کرم فرما لیں۔ تو بہرحال توسل کیجئے امیر المومنین سے کہ مولا میں گناہوں میں ایسی غرق ہو رہی ہوں جس کا نتیجہ آخرت میں جہنم کے اندر جلنا ہے، آپ کی مدد اور آپ کی عنایت شامل حال ہو جائے تو میں اپنے آپ کو ان سے بچا سکتی ہوں۔ توسل کیجئے امیر المومنین سے، اور اس کے بعد یعنی واقعی وہ موقع ہے کہ یا علی مدد کہیے، پھر دیکھیے کہ کیسی مدد آپ کے پاس آتی ہے، اور شیطان کے چیلے کیسے راہ فرار اختیار کرتے ہیں، کیونکہ جب کرار اور غیر فرار کی مدد آئے گی تو شیطانی چیلوں کو بہرحال فرار اختیار کرنا پڑے گا۔ درود بھیجیے محمد علیہ وسلم۔ اچھا، یہی آیت اللہ عبدالکریم کشمیری عرفا میں تھے۔ ایک چیز بس بیچ میں آ گئی تو اور بتا دوں، اکثر کیونکہ اس قسم کے سوالات آنے لگے ہیں ہمارے پاس۔ وہ فرماتے تھے کہ حتیٰ کہ ہم، میں نے یہ دیکھا ہے، ایک عمل انہوں نے بتایا، چھوٹا سا بالکل عمل ہے، کہا کہ یہ والا اگر لوگ اکثر میرے پاس گھر کے لیے آتے ہیں، کسی کو گاڑی چاہیے ہوتی ہے، کسی کو رزق چاہیے ہوتا ہے، اور کسی کو شادی کا مسئلہ درپیش ہوتا ہے، علی الخصوص شادی، تو کہتے ہیں میں ان کو ایک عمل بتاتا ہوں کہ اگر سورہ یاسین کو پڑھا جائے، اس کی تلاوت کر کے، اور اس کو ہدیہ کیا جائے امام جواد کی خدمت میں۔ اللہم صلی اللہ علیہ محمد و آل محمد۔ تو فرماتے ہیں کہ میں نے تمام لوگوں کی ہر خواہش کو، چاہے وہ گھر کی انہوں نے خواہش کی ہو، چاہے گاڑی کی خواہش کی ہو، چاہے رزق کی کوئی خواہش کی ہو، چاہے رشتے اور شادی کے سلسلے میں کوئی خواہش ہو، ہر خواہش کو میں نے پورا ہوتے دیکھا سورہ یاسین کو پڑھ کر امام جواد کی خدمت میں۔ جو ہے وہ آپ ہدیہ کریں، پھر دیکھیں کتاب روح و ریحان، اس کے اندر باقاعدہ اس بات کو، جو ہے اس عمل کو لکھا گیا۔ اچھا، اس کے علاوہ جو استقامت ہمارا جو مین موضوع ہے، کہ اس میں اپنے آپ کو اندر سختی کیسے پیدا کریں کہ گناہوں کے مقابلے میں بس ایک پہاڑ کی طرح سے ہم ہو جائیں، تو مشہور عرفا میں سے ایک شیخ علی زاہد قمی، یہ بڑے عرفا میں سے گزرے ہیں، اور یہ ملا حسین قولی حمدانی کے شاگردوں میں سے رہے، اور انہوں نے دو چیزیں علی الخصوص بتائیں استقامت کے سلسلے میں، گناہ پھر آپ کے قریب نہیں آنے پائیں گے، اور یہ آفتاب خوبہ کے نام سے جو کتاب آئی ہے اس کے اندر بھی دو چیزیں، ایک تو ہے تلاوت قرآن کی کثرت کے ساتھ، قرآن کی آپ تلاوت کریں، کثرت سے تلاوت قرآن کرنا، پھر آپ دیکھیں گے جب ہر وقت آپ کی زبان کے اوپر کلام الہی رہے گا تو فرار اختیار کریں گے شیاطین وہاں سے۔ کثرت سے تلاوت قرآن، اور صرف دو چیزیں بتاتے تھے، دوسری چیز کہتے تھے ذکر یونسیہ، لا الہ الا انت سبحانک انی کنت من الظالمین کہتے تھے۔ اور یہ والا جو انہوں نے عمل ہے، یہ بالکل حالت احتضار جس وقت تھی، اس وقت شیخ علی زاہد قمی نے بتایا تھا، حالت احتضار میں کہا تھا کہ یہ دو اعمال ایسے ہیں، ایک تو تلاوت قرآن کی کثرت، اور خود یہ ذکر یونسیہ، اس کو اگر کوئی شخص کرتا رہے تو گناہوں سے اپنے آپ کو بچا لے گا۔ اور آیت اللہ عبدالکریم کشمیری، جن کا بھی اس سے پہلے ذکر ہوا، تو فرماتے تھے کہ اس عمل کو، ذکر یونسیہ کو، ہر وقت اٹھتے بیٹھتے چلتے پھرتے آتے جاتے پڑھا جا سکتا، اور نورانیت قلب کے لیے، رفع حجابوں کے لیے، اور گناہوں کے ترک کے سلسلے میں استقامت کے لیے کہتے تھے ہر وقت اس کا پڑھنا انتہا سے زیادہ مفید، کوئی بھی مسئلہ نہیں اتنا چھوٹا سا ہے جو کہ آپ ہر وقت چاہیں تو جس پر عمل کر سکتی ہیں۔ اور اس کے البتہ یہ ضرور ہے کہ اس میں اپنی حیثیت، ویسے تو چھ عادات بتائے گئے ہیں اس کے، کہ یا تو اس کو 400 دفعہ پڑھیں، یا روزانہ 700 دفعہ پڑھیں، یا 1001 دفعہ پڑھیں، یا 3000 دفعہ، یا 4000 دفعہ، یا 7000 دفعہ، یعنی 400, 700, 1001, 3000, 4000 یا 7000۔ البتہ عام لوگوں کے لیے عشاء کے بعد اگر سجدے میں جا کر 400 دفعہ اس کو پڑھ لیں تو یہ بہت مجرب ہے، اور ایک ساتھ نہ پڑھ سکے تو وقفوں میں سجدے میں پڑھا جا سکتا، کہ اب 50 دفعہ ایک دفعہ پڑھ لیا، پھر 50 دفعہ سجدے میں جا کے، البتہ پڑھنا سجدے میں ہی، یعنی اثر پذیری زیادہ ہونے کے لیے، ورنہ تو چلتے پھرتے اٹھتے بیٹھتے بھی پڑھا جا سکتا۔ اور کم سے کم عدد روزانہ کا 400 دفعہ ہے۔ آیت اللہ ابراہیم امینی نے بھی اپنی کتاب خود سازی میں اس کو علی الخصوص ذکر کیا ہے، لیکن یہ خاص طور پر علماء فرماتے ہیں کہ 400 دفعہ سجدے کے اندر پڑھنے والا۔ اور کہتے ہیں کہ اگر ایک دفعہ، ویسے تو کوشش کریں ساری زندگی پڑھنے میں کیا قباحت ہے، لیکن چلیں اگر کوئی شخص اتنی پابندی سے نہیں کر سکتا تو کم سے کم 40 روز تک اس عمل کو ضرور کریں۔ علماء فرماتے ہیں کہ ایسے عجیب اثرات روحانی آپ کو حاصل ہوں گے کہ آپ خود حیران رہ جائیں گے کہ کیسے یہ چیزیں ممکن ہو رہی ہیں، کہ دل گناہوں کی طرف مائل ہی نہیں، یا اگر مائل ہو بھی رہا ہے تو گناہوں میں اور آپ کے درمیان ایسی رکاوٹیں آ رہی ہیں کہ آپ اس گناہوں کی طرف نہیں جا سکیں گے۔ اچھا، اب علماء اس سلسلے میں ان اعمال جو بھی آپ نے سارے سنے ہیں، کچھ احتیاطیں بھی بتاتے ہیں اس میں، کہ جب یہ عملیات آپ انجام دیں تو کوشش کریں کہ اپنے زبانوں پر بھی کنٹرول رکھیں، یعنی پیغمبر فرماتے تھے نا کہ جس طرح تم پیسوں اور سونے کی حفاظت کرتے ہو، اسی طرح سے بس اپنی زبان کی حفاظت بھی کرو۔ देखिए, पैसों और सोने और पैसों की हिफाजत इंसान कैसे करता? संदूक में रखता है, उसको ताला लगा कर रखता है। जबान इससे भी ज्यादा कीमती है, और इसकी हिफाजत का परवरदिगार ने ऐसा इंतजाम कर रखा है कि मजबूत दांतों की दीवार उसके अतराफ में बनाई उसकी हिफाजत के लिए। फिर मजीद एक और दीवार, होंठों की दीवार भी, उसके अंदर जुबान को रखा गया। खुदा के लिए इसको आजाद ना छोड़ें, वरना यह खुद सांप बनकर आपको खुद डस लेगी और आपकी आखरत को खराब करेगी। यानी हराम तो छोड़िए, मुबाह कामों से भी परहेज करना। यही वजह है कि गमगोई के सिलसिले में खास तौर पर आयतुल्लाह इसहाक फैयाज, चार मशहूर मराजे में से हैं नजफ के, और एक जमाने में यहाँ पर कराची भी आए थे, तो जो लोग इनकी खिदमत में गए थे उन्होंने कहा कि बहुत ही कम बात करते। वैसे दरस खारी जो जब उस मेंबर पे आते हैं तो एक अलग इनकी शान होती है, लेकिन अमूमी ज़िंदगी में इंतहाई कम को, ज़बान पे हद से ज़्यादा कंट्रोल, बहुत कम को। और एक ऐसी चीज़ है, देखिए, ज़ुबान पे अगर कंट्रोल नहीं किया कि करबलाई अहमद तहरानी, ये उलमा में से गुजरे हैं, ये खुद फरमाते हैं कि मैं एक मुद्दत तक करबला में रहा था, एक मुद्दत तक। अच्छा, शुरू शुरू में जब इंसान वहाँ पर जाता है इन जगहों पे, तो बड़ी रूहानियत होती है, बड़ा तकवा होता है, लेकिन अगर वहाँ मुस्तकिल रिहाइश इख्तियार कर लेता है तो मानवियत में कमी होने लगती। तो कहने लगे कि मैं देख रहा था कि मुसलसल मेरी मानवियत में कमी हो रही थी और मुसलसल रूहानियत कम होती जा रही थी। मैं सख्त नाराहत हुआ और इमाम हुसैन अलैहिस्सलाम की से मुतवस्सिल हुआ। मैंने कहा, मौला, मेरी पहले जैसी कैफियत नहीं रही, हत्ता कि आपके लिए गिरिए में मेरी पहली जैसी कैफियत नहीं, अब मैं ऐसा गिरिया भी नहीं कर पाता जो पहले करता था। तो कह रहे हैं, इमाम अकदस की तरफ से मुझे ये जवाब मिला कि ये सिर्फ इस बात की दलील है कि तुम लोगों ने जबान का कंट्रोल ख़त्म कर दिया, और जो मुँह में आए कह देते हो, इससे रूहानियत और मानवियत बहुत कमज़ोर हो जाती। तो कहने लगे, फिर मैं इसकी तरफ ख़ास तौर पर मुतवज्जे हुआ और उसके बाद अपनी ज़ुबान पर कंट्रोल किया, और यहाँ तक कि उन मानवियत और रूहानियत, खोई हुई मानवियत और रूहानियत को दोबारा हासिल की। और यानी इस दौरान एक तो ये एहतियात करनी, एक अमल और उलमा ने बताया है, और वो है जो सूरह नूर की आयत नूर 35 नंबर की जो आयत है, अल्लाह नूर समावात वल अर्ज मसलो नूर ही का मिशकाते फी है मिसबाहुन, और फिर वो पूरी जो आयत है 35 में, इसको रोजाना 256 मरतबा पढ़ना है, 256 दफा। उलमा फरमाते हैं, अगर कोई असहाबे सैरो सलूक में शुमार होना चाहता है तो इसको करना शुरू कर दे, ऐसे हकायक जो है कश्फ होंगे और सच्चे ख्वाब उसको आने लगते हैं। सबसे अहम बात इसके अंदर यह है, रोया सादिका, सच्चे ख्वाब देखेगा। 256 मरतबा सूरह नूर की आयत नूर 35 नंबर की जो आयत है इसको पढ़ना शुरू करें। अच्छा, ये देखिए जो अमलियात है ना, ये क्यों बताए जा रहे हैं? आयतुल्लाह अजीजुल्लाह खुशबख्त, अभी कुछ ही, मेरे ख्याल एक महीना पहले ही इनका इंतकाल हुआ, और खुद ये समधी हैं रहबर मौज़म आयतुल्लाह खामेनाई के, इनकी बेटी की शादी मुस्तफ़ा खामेनाई से हुई है, रहबर मौज़म के बेटे से। अभी उम्र के लिए तशरीफ़ ले गए थे, वहीं तबीयत इनकी ख़राब हुई थी और रियाज के हॉस्पिटल में एडमिट भी रहे थे, वहाँ पर सांस की तकलीफ में, और उसके बाद इंतकाल कर गए। ये फरमाते थे कि ये जो अजकार है ना, इनके जरिए गुनाहों को दबा दीजिए, इनका बहुत वजन है इन अजकार का। ये जो अभी आपने सुना कि जैसे आयत नूर 256 दफ़ा, ये गुनाहों को कुचल के रख देगी। ये जो इससे पहले आपने आमाल अंजाम दिए, फरमाते थे कि जिक्र कसीर से गुनाहों को दबाया जा सकता है, और कहते थे क्योंकि तस्बीह हजरत जहरा सलामुल्लाह अलैहा, اللهم صل على محمد وعلى محمد, ये जिक्र कसीर शुमार होता है, इसको जिक्र कसीर कहा गया है, इस वजह से इसकी खास तौर पर पासदारी करें। और इसके अलावा फरमाते थे कि दुरूद की एक तस्बीह रोजाना पढ़ें और जुमे के दिन दुरूद की 10 तस्बीहात पढ़ें। अजीजुल्लाह खुशवक्त, मैंने मुख्तलिफ चीजें बता रहा हूं आपको ताकि इन सब उलमा की चीजें आपके पास जमा रहें, और जिसकी जो भी जरफियत है उसके मुताबिक इन चीजों को अमल करने की कोशिश करें। लेकिन आमाल से घबराए नहीं। थोड़ी बहुत जहमत जरूर है। मसला आजकल ये हो गया है कि लोग जहमतें भी नहीं उठा रहे। मसलन किसी को कोई अमल बताएं तो कहते हैं मौलाना, यानी जो उलमा को हमने देखा है कि मौलाना आप ही कर लीजिए हमारी तरफ से। मसलन किसी को कहें जनाब ये वाली आए जो सूरह है आप लिख के रखें अपने पास, वो कहते हैं क्या फोटोकॉपी चल जाएगी। यानी खुद से कोई, हत्ता के कोई अमल भी बताएं तो फेसबुक वगैरह का मदरसे का अकाउंट है, लोग कहते हैं आप ही लिख कर और उसकी कॉपी हमें भिजवाते हैं उसको। यानी इतने सीरियस भी नहीं है अपने किसी मसले को हल करने के लिए कि मामूली सी जहमत भी हो जाए। अच्छा, जो एहतियातें बताई जा रही थी उनमें एक एहतियात ये भी है, उलमा फरमाते हैं कोशिश करके अगर हर वक्त बावजूद रहें तो बहुत अच्छा, ये आप बहुत ज़्यादा मददगार होगा और आपका दिल चाहेगा कि आप इन आमाल को बार बार अंजाम दें और गुनाह से तो दूर रहेंगे ही। और हत्ता उल इम्कान फरमाते हैं जिस जगह भी बैठें क़िबला रुख होकर बैठें, कोशिश करें कि जहाँ तक भी मुमकिन हो, मसलन किसी घर में गए उन्होंने कहा ये तशरीफ रखिए, अब देखें अंदाज़ा करके क़िबला रुख ऐसी सीट पर बैठें जो क़िबला रुख हो जाए, मुमकिन अगर हो, ज़बरदस्ती ना हो। शहीद अव्वल हमारे कितने बड़े मुज्तहिदीन में से गुजरे हैं, वो तो इस बात का हद से ज़्यादा एतक़ाद रखते थे क़िबला रुख बैठने पर, कहते थे ये अमल इतने अजीब असरात का हामिल है कि खुद इस बात पर इतने आमिल थे कि अगर किसी महफिल में या किसी दर्स में क़िबला रुख ना बैठ सकते थे तो वो समझते थे कि मैंने बहुत बड़ी फजीलत को खो दिया। देखिए जिस तरह वो होता है ना, मैंने पहले भी एक दफ़ा मिसाल दी थी कि रेडियो की जब सुई आप करते हैं तो एक खास मुकाम पर जाके एकदम से सिग्नल को पकड़ती, क़िबला रुख होने से आपके सिग्नल सारे दुरुस्त हो जाते हैं। तो वो ये फरमाते थे कि हमेशा कोशिश करके क़िबला रुख बैठें, और ये इतना ज़्यादा अदब और एहतराम के कायल थे ख़ासतौर मजालिस और दर्स के सिलसिले में शहीद अव्वल, कि ये जब भी किसी दर्स में और मजलिस में बैठते थे तो उलमा ने लिखा है कि इतना अदब और एहतराम होता था कि जैसे पैगंबर इस्लाम के सामने आकर बैठे हो, इतना एहतराम। अल्लाहुम्म सल्ली अला मुहम्मद। यानी एक एक अंदाज और तरीके से अदब झलक रहा होता था। तो आदाब की रियायत बहुत बड़े बड़े मुकामात दिलवाती। अच्छा, उलमा फरमाते हैं खासतौर पर अगर इस बुलंद मुकाम रूहानियत को आपने हासिल करना है तो कोई सुबह ऐसी ना करे कि जब उससे नाफले सुबह फौत हो गए, नाफले सुबह नाफले फजर जो होते, और आगा सिस्तानी तो ज़रूरी नहीं कि फजर से पहले ही बस, अगरचे उसका सवाब सबसे ज़्यादा है जितना फजर से करीब जो है वो पढ़े जाएंगे, लेकिन नमाज इशा पढ़ने के बाद जितना टाइम लगता है, और नमाज शब भी आपको पता है कि आगा सिस्तानी के फतवे में फ़ौरन बाद नमाज इशा पढ़ सकते हैं, तो अगर आपने नमाज शब पढ़ ली और नमाज इशा के बाद नमाज शब, तो उसके फ़ौरन बाद भी आप नाफले सुबह पढ़ सकती हैं, नाफले फजर उसके फ़ौरन बाद भी पढ़ी जा सकती। तो ज़रूरी नहीं कि बिल्कुल फजर से पहले हमसे नहीं उठा जा रहा है तो हमारे साथ ये मुश्किल हो, उससे पहले भी पढ़ी जा सकती। अच्छा, फिर उलमा एक और एहतियात बताते हैं कि सूरज निकलने के एक घंटे तक कोई दुनियावी कलाम ना करें। ये एक और एहतियात है, यानी सूरज निकलने के बाद से लेकर एक घंटे तक कोई दुनियावी कलाम ना करें, जिक्र अस्कार ये सब पढ़ सकते हैं लेकिन कोई दुनियावी कलाम ना हो। तो इन चीज़ों का अगर आप ख्याल रख लेंगे तो असर पजीरी और ज़्यादा बढ़ जाएगी। वैसे गुनाहों से तर्क के सिलसिले में कुछ चीज़ें ऐसी हैं जो आयतुल्लाह बहजत ने अलग से भी बताई हैं, यानी हर गुनाह के हवाले से अलग। मसलन उनसे लोग आकर के और आयतुल्लाह बहजत उसी वक्त जवाब देते थे, मसलन किसी ने पूछा कि रियाकारी से कैसे बचें तो कहने लगे ला हौल वला कुव्वता इल्ला बिल्लाहिल अलील अज़ीम, ये रियाकारी से बचाने वाला है। किसी ने कहा कि मुझे गुस्सा बहुत ज़्यादा आता है तो कहा कि दुरूद ज़्यादा से ज़्यादा पढ़ा करूँ, यानी ये स्पेसिफिक हैं गुनाहों से बचाने की चीज़ें। किसी ने कहा कि मुझे वसवास बहुत ज़्यादा आते हैं तो फरमाने लगे कि ला इलाहा इल्लल्लाह ज़्यादा पढ़ा करो। किसी ने कहा कि मसलन मुझसे गुनाह बहुत ज़्यादा हो जाते हैं तो कहा कि अस्तग़फिरुल्लाह रब्बी व अतूबु इलैह, ज़्यादा से ज़्यादा पढ़ा करो। तो ये तो चीज़ें अपनी जगह पर हैं, लेकिन एक दो चीज़ें और आपकी खिदमत में अर्ज़ कर दी जाएँ कि देखिए गुनाहों से बचने के सिलसिले में एक बहुत ही अहम और आसान तरीन चीज़ है। ये आपको शुरू में शायद मुश्किल लगे लेकिन आप कहेंगे कि अरे इससे ज़्यादा आसान तो कोई भी चीज़ नहीं, मुकद्दमात गुनाह से दूरी अख्तियार करें। देखिए एक होता है गुनाह, मसलन गाना सुनना है, टीवी देख रहे हैं मसलन कोई ऐसा फौश किस्म का कोई प्रोग्राम, ये तो खुद गुनाह है। और एक होता है मुकदमा गुनाह, यानी वो अमल जिसके जरिए से वो गुनाह आसान हो जाता है या उसके असबाब फराहम हो जाते हैं, इसे मुकदमा गुनाह कहते हैं। आयतुल्ला तकी मिसबा यजदी जो कि इस वक्त वरफा में शामिल हैं, वो फरमाते हैं कि गुनाह के सामने आकर बचना बहुत दुश्वार है, बेहतर है कि इसकी नौबत ही ना आने दो। मैं मिसालें इसकी देता हूँ, यानी असबाब गुनाही को तर्क कर दो। जैसे आयतुल्ला मेहदी बहरुल उलूम से किसी ने पूछा था ना कि अगर आपको गुनाह का कोई ऐसा मौका मिल जाए तो आप कैसे बचेंगे, तो कहने लगे मैं दुआ करता हूँ कि ऐसा मौका ही ना आए। मौका ना आने के मायने क्या है कि अगर आ गया मौका तो बचना बहुत मुश्किल है, बेहतर है कि उस मौके ही कोई ना आने दो। मसलन अगर टीवी खोल कर बैठ ही गए सामने तो निगाहें बचाना बहुत मुश्किल, फहश मनाजिर चैनल तब्दील करने के दौरान ही निगाहों में आपकी आ जाएंगी, उससे कैसे बच सकेंगे। यानी टीवी पर निगाह जमा कर बैठना उसके बाद फिर गुनाह से बच जाना मुश्किल और मुहाल है, टीवी पर के सामने ना बैठना आसान। आप कहेंगे तो कितनी मुश्किल और नामुमकिन बात आपने बता दी। देखिए ऐसी चीजें हमारे अंदर राइज हो गई, ये कोई ऐसी चीज नहीं थी, क्यों ये आप अगर उसके अंदर पूरा उसके वाकई बैठे कि किस तरह से ड्रामे और ये फहश चीजें और ये इश्तिहारात और ये तमाम चीज़ें या टॉक शोज भी अगर बिलफर उसके ऊपर आ रहे हैं, वो आपके वक्त को ज़ाया कर रहे हैं, वो खास साजिशी तौर पर चीज़ें पेश की जाती हैं, लोगों को माइंड बनाने के लिए पेश की जाती हैं, स्पॉन्सर्ड प्रोग्राम होते हैं मुख्तलिफ मसलन सियासतदानों के उनकी प्रोमोशन के, और ये सब बैठ के अपना वक्त ज़ाया कर रहे हैं। कह रहे टीवी खोल कर सामने बैठना और फिर अपने आप को गुनाह से बचा लेना, इसका मतलब है अपने आप को गुनाह में तो डाल दिया आपने और उसके बाद अपने आप को बचा लें, ये मुश्किल है, टीवी के सामने ना बैठना आसान, करके देख लीजिए आप। फिस्क व फजूर की महफिलों में या इस किस्म की शादियों में जाकर किसी गुनाह में पड़े बगैर वापस आना मुश्किल है, गुनाह की महफिल में ना जाना ज्यादा आसान, जो खास तौर पर ऐसी जगह के जहां आपको पता है कि वाकई वहां पर खुल्लम खुल्ला हराम काम होंगे। आदमी परेशान होता है मैं क्या करूं क्या ना करूं, कैसे जाऊं, क्या हो, अपने आप को कैसे बचा के वहां से निकलूंगा, यह अलग एक मौजू, यह अलग मौजू। इसी तरह से कम उम्री ही में एक आध दफा बच्चे की जिद ना मानकर उसका रोना धोना सुन लेना ज्यादा आसान है, बनिस्बत इसके कि कम उम्री ही में उसको ऐसे ऐसे हाई फाई किस्म के मोबाइल फोन उसको दिलवा दिए जाएं, उन्हीं मोबाइलों के अंदर इंटरनेट की सहूलतें मौजूद हों कि ऐसा ही है जैसे उसको तालाब में धक्का भी दे दें बच्चे को और कहेंगे खबरदार देखो बेटा गीले होने से अपने आप को बचाना। ये तलकीन करना इंतहाई मुश्किल और नामुमकिन है, अलबत्ता ऐसी चीजें मुहैया ना करना ज्यादा आसान, एक आध दफा का रोना धोना बर्दाश्त, यानी छोटी उम्रों में खासतौर पर। अब मुझे पता है कि ये ऐसा मौजू है कि लोग कहेंगे कि नामुमकिन है और बच्चे अब इस किस्म के हो गए और वगैरह, जिन पर जो हाथ से निकल गया मामला उनके लिए कोई और तरीक़ेकार सोचिए, लेकिन जो बच्चे अभी कंट्रोल में हैं जो सामने हैं उनको इन चीज़ों से किसी हद तक दूर रखें। क्या अगर कभी दिलवाएं भी तो बहुत सादा सा कोई दिलवा दें जिसके अंदर इंटरनेट वगैरह की सहूलत ना हो, जिसमें गुनाहों में पड़ने के इम्कानात उसके ना हो। तो अब मुझे ये नहीं पता कि कौन से इसमें सादा और कौन से हाई फाई किस्म के होते हैं, मेरे पास तो खुद ही आसार कदीमा वाला मोबाइल फ़ोन है खैर। तो बहरहाल तो अच्छा इसी तरह से मसलन नामहरम से मुलाकातें करना और उनसे बातचीत करना और चैटिंगों के मसले जो है वो बहुत पूछते हैं नौजवान, और इंटरनेट पे और हंसी मजाक करना नामहरमों से, फिर उसके बाद अपने आप को गुनाहों से बचा कर ले जाएं, ये मुहाल और नामुमकिन। अलबत्ता उनसे बात ना करना और चैटिंग ना करना ज़्यादा आसान, जाएं घुसें और जनाब बातचीत करें और हंसी मजाक करें और घुलना मिलना रखें और जो है वो चैटिंग करें, उसके बाद अपने आप को गुनाहों से बचाने की सोचिए, मुहाल और नामुमकिन। हाँ ना करें उस तरफ ही ना जाएं, ये ज़्यादा आसान। इसी तरीके से बहुत से सिनेमा आजकल लोग बहुत से मसले पूछते हैं कि जनाब फला सिनेमा है और वहाँ अगर हम जाएं वहाँ पे कोई हराम भी नहीं है और सिर्फ फैमिलीज आती हैं और ये और वो बहुत सारी चीज़ें, लेकिन क्या है कि अगर खौफ हराम भी है उस पर भी बहुत सारी चीज़ें देखिए हराम हो जाती हैं। उलमा फरमाते हैं कि देखिए हराम मौसीकी से बचना जो चाहेगा उसे हलाल मौसीकी भी तर्क करना पड़ती, वरना बच नहीं सकते। तो आज जो मुबाह चीज़ देखने जा रहा है कल वो हराम चीज़ देखने भी जाएगा। इसी तरीके से जो रात को मसलन देर तक सोने का आदि हो गया बस बैठे हुए बिला वजह, आजकल लोगों हर वक्त उनके हाथ में इस किस्म के मोबाइल फ़ोन भी रहने लगे, तो जो ज़्यादा देर तक जागेगा बिलाखिर वो उसकी नमाज फजर भी कज़ा होगी। देखिए मुबाहात बाद में हराम का पेश खेमा बन जाते हैं। शुरू में हो सकता है कि इंसान सिगरेट पान छा लिया, तम्बाकू वगैरह का मुबाहत का आदि बनता है, लेकिन उसके बाद फिर हेरोइन पीना ज़्यादा आसान हो जाता है। यानी फजूल नशे जो हैं ये भी बिलाखिर, यानी उस चाहे वो हराम की हद तक ना हो, लेकिन बहरहाल बताने का मकसद ये कि ऐसा उनका आदि बन जाता है। यानी डायरेक्ट कोई हेरोइन पीना नहीं शुरू करता, पहले सिगरेट पीता फिर हेरोइन की तरफ जाता है मसलन। और यही वजह है कि बहुत सारे देखिए मुबाहत के हवाले से मैं कैसी ज़रूरी है कि इस पर आप अमल करें। जैसे आयतुल्ला मराशी नजफ़ी का मैंने एक दफ़ा वाकया भी पेश किया था आपके सामने कि जब, क्योंकि आयतुल्ला मराशी की अक्सर मुलाकातें हुआ करती थी इमाम ज़माना से भी, मासूम कौम से भी और दीगर तो आगा मराशी कहते हैं एक दफ़ा मैंने इमाम को चाय पेश की तो इमाम ने एक जुमला कहा, हादहिल उमूरो मिन फुजूलिल माश व नहनो नतजन्नबु अन फुजूलिल माश, ये तमाम चीज़ें बिल्कुल फजूलियात हैं और हम अपने आप को फजूलियात से आलूदा नहीं करते, हम इनसे इज्तनाब करते नहीं पी। तो बहुत सी देखिए चीज़ें ऐसी हैं। तो इसी तरीके से देखिए बहुत सारे चीज़ों में अपने आप को इंसान जो है वो डालता है। अब कितने ऐसे स्कूल्स हैं बाकायदा बड़े, हम कहते हैं हाई फाई और स्टैंडर्ड वाले स्कूल्स में बच्चों को मसलन ने डाला हुआ है। हम भी ज़ाहिर इसी शहर में रहते हैं और इन चीज़ों के ख़िलाफ़ भी नहीं आला तालीम हासिल करने के, लेकिन कितना ही नौजवान ऐसे हैं कि ज़ाहिर है कि बस अच्छे स्कूल का मियार ही कि जिस अच्छे स्कूल का मियार ज़ाहिर पाकिस्तान में क्या होगा कि फिस्को फजूर वहाँ पे ज़्यादा होगा, लड़के और लड़कियों के आज़ादाना एक दूसरे मिलना और आमद और रफ्त होगी, हराम और गुनाह और ये तमाम चीज़ें होंगी उसके अंदर। लेकिन क्या है कि ये तमाम चीज़ें इतनी ख़राबियाँ लेकर आती हैं कि वहाँ भेजने के बाद बच्चों को गुनाहों से बचाना कितना मुश्किल और नामुमकिन, ना भेजना फिर भी आसान। हो सकता है कि इसमें आप मुझे बहुत ज़्यादा एक्सट्रीमिस्ट समझें इस बात में, लेकिन यह कि अगर उसकी आकिबत बखैर हो रही है और कुछ दुनियावी नुकसान हो रहा है तो कुछ दुनियावी नुकसान को, जैसे कि उलमा मिसाल पेश करते हैं हज़रत यूसुफ़ की, गुनाह के मुकाबले में 14 साल की कैद और रोज़ाना कोड़े लगते थे या नहीं लगते थे, लेकिन 14 साल की कैद के बावजूद जो इंसान कैद में होता है वो दुनियावी तरक्की से रुक जाता है, लेकिन उन्होंने गुनाह के मुकाबले में दुनियावी तरक्की से महरूमी बर्दाश्त कर ली, लेकिन जो है वो अल्लाह की राह के ऊपर चलना नहीं छोड़ा। तो बाज़ औक़ात हो सकता है हम ये समझ रहे होते हैं कि दुनियावी एतबार से पीछे रह जाएंगे अगर इस फासिक व फाजिर माहौल वाले स्कूल के अंदर नहीं भेजेंगे क्योंकि उसका स्टैंडर्ड बहुत हाई है। तो ये बात याद रख लीजिए कि फिर उसके बाद फिर यहाँ तो स्टैंडर्ड हाई होगा लेकिन वहाँ पे बिल्कुल असफाला साफिलीन में जाना पड़ेगा जो एक उखरवी ज़िंदगी। तो बहरहाल यही वजह है कि खुद आयतुल्ला सिस्तानी भी अपनी किताबों में यही फरमाते हैं इस्तफ़तात में कि हर ऐसी जगहों पे जाना जहाँ पर गुनाह में पढ़ने का एहतमाल हो या खौफ फसाद हो जायज़ नहीं, यानी मुकद्दमतन भी हराम हो सकता है ऐसे स्कूलों के अंदर भेजना या ऐसी जगहों के ऊपर भेजना जो कि आप जो अफराद हैं वो उलमा से डिस्कस करें इस मामले को और ऐसा सरसरी तौर पर इस चीज़ को ना लें। तो बहरहाल देखिए कि ये 30 दिन का जो ये प्रोग्राम है ये रमज़ान छोड़ने का, रोज़ाना एक गुनाह इसके अंदर आप छोड़ते हुए चले जाएँ कि मैं हरगिज़ हरगिज़ रोज़ाना एक दिन मुकर्रर कर लें एक गुनाह के लिए। और उलमा इसमें ये भी बात फरमाते हैं कि और उसके मुकदमात भी फराम ना हो, कहते हैं कि मसलन अगर गीबत को आपने किसी दिन कहा है कि मैं गीबत आज से तर्क कर रही हूँ तो कह रहे हैं उस दिन ख़ास तौर पर जिस दिन आपने अज़्म किया है उस दिन किसी की भी कोई मजम्मत और गीबत तो करनी ही नहीं है, लेकिन उसके बावजूद भी किसी चीज़ की मजम्मत ना करें। मसलन आप ट्रैफिक में कहीं फंस गए, आप ट्रैफिक के निज़ाम को बुरा भला कहना शुरू कर, नहीं करो, ज़बान को कंट्रोल करो। बिजली चली गई, बार बार बिजली जा रही है और आ रही है, आपको कोफ्त हो रही है, आपने बुरा भला कहना शुरू कर दिया बिजली के महकमे को या किसी और को, नहीं, अपनी ज़बान को कंट्रोल कर लो, क्योंकि अभी तुम इस फेज़ में हो कि किसी पर एतराज़ नहीं करना, किसी पर एतराज़ नहीं करना, ना हुकूमत पे कोई मसला उस लिहाज से एतराज़ के जो आम तौर पर इंतजामी टाइप के मामला होते हैं, यानी अपने आप को इस फिलहाल अपनी ज़बान को कंट्रोल करके रखो, किसी की मजम्मत इस पर अभी नहीं आए सिवाय ज़ालिमीन वगैरह की मजम्मत के, तो वो ऐन इबादत और लानत जो की जाती है उनके ऊपर वो एक अलग चीज़ है। लेकिन और कहते हैं कि मुसलसल 40 रोज तक किसी पर भी एतराज़ ना करो, यानी अगर कोई एक गुनाह पकड़ा ऐसा तो 40 रोज तक इस तरह से करना है कि किसी पर कोई एतराज़ ना हो। मसलन आप कहेंगे नहीं मैं किसी नामहराम पर निगाह बिला ज़रूरत डालूंगी नहीं, बिला ज़रूरत जायज़ निगाह भी नहीं डालूंगी, तो आप किसी भी आप मसलन कहें मैं टीवी देखूंगी नहीं, अब टीवी पर चाहे वो सियासतदान आ रहे हैं बल्कि हत्ता के उलमा फरमाते हैं फासिक वाजिर अफराद के चेहरे पर भी निगाह ना डालें, और फिर आप देखें कि जब आप असबाब गुनाह को भी आप तर्क कर देंगी, यानी जो मुकदमा होते हैं गुनाह का, जब टीवी की तरफ निगाह नहीं करेंगे सिवाय के चलें अब तो मसलन आपके लोग कहेंगे हम खबरें वगैरह सुनते हैं, तो खबरों के अंदर वो जिस अंदाज का लिबास और जो चीज़ें पहनकर आई हुई होती हैं खवातीन, तो कैसे आदमी जो है वो मुकदमा गुनाह भी फराहम कर रखे हैं सारे, यानी बैठ रहे हैं और उसके बाद फिर अपने आप को ईमान को बचा रहे हैं। नहीं, तो ये गलत तरीक़ेकार है, असबाब गुनाह ही की तरफ इंसान ना जाए। और उलमा ये बात भी बयान फरमाते हैं कि देखिए तर्क गुनाह के सिलसिले में ये बात है कि मुसलसल इल्म को बढ़ाती रही। जब आपको पता ही नहीं होगा कि कौन सी चीज़ गुनाह है और कौन सी चीज़ गुनाह नहीं, और ये चीज़ फ़कत तौज़ील मसाइल पढ़ने से, लोग समझते हैं कि बहुत मुश्किल खोश किया, यानी तौज़ील मसाइल से मुराद मुज्तहिदीन के फतावे हैं, इस्तफ्तात हैं, हर अमल से पहले अगर किसी को ये आदत हो जाए कि पता नहीं चीज़ जायज़ भी है जायज़ नहीं, मैं तो अपने मर्जी के फतवे के मुताबिक अमल करूँगी, तो इसके मायने ये हैं कि उसमें सलाहियत पैदा हो रही है कि गुनाहों से बचे, यानी अपनी मालूमात बढ़ाएं, मसलन कोई इन्वेस्टमेंट करने जा रहे हैं, बैंक अकाउंट खोलने जा रहे हैं, किसी स्कीम में पैसा लगाने जा रहे हैं, बीसी डालने जा रहे हैं, फला में चीज़ में खुम्स होगा या नहीं होगा, फला चीज़ में क्या मसला होगा, जब ये बार बार मसला या हुक्म खुदा मालूम करने की आदत पड़ जाएगी फिर देखिएगा कैसे आप गुनाहों से बचती। मालूमात को बढ़ाने से खुद बखुद जब गुनाह पता चलेंगे तभी तो आप गुनाहों से बचेंगे, वरना लाइल्मी में कितने गुनाह हो जाते हैं, अरे ये तो हमको पता ही नहीं था कि ऐसा हो गया। जी हाँ, हो गया ऐसा, बस अब हमें पता ही नहीं था कि हकूमती स्कीम में मसलन बहुत सारी स्कीमें ऐसी हैं कि जिसमें 50% गरीब को देना पड़ता है और हम पूरा माल इस्तेमाल करते चले गए, अब वो माल हराम हमारे अंदर गया, उसके अलग असरात हो रहे हैं, मकरूज अलग हैं उस गरीब के, वो माल भी हमारे लिए हलाल नहीं था, हम उससे पता नहीं कौन कौन से अपने अखराजात भी कर लिए हैं, नमाज के कपड़े भी सिलवा लिए हैं और हज भी उससे करके आ गए, वजह पता नहीं क्या क्या चीज़ें, कितनी गलतियाँ होती चली जाती हैं। यही वजह है कि आयतुल्ला खुशवक्त जिनका भी थोड़ी देर पहले तस्करा भी हुआ, ये फरमाते थे कि इधर उधर मत देखो, बस तौज़ील मसाइले अपने मराजे की उठाओ, उसके मुताबिक अमल करो, हर अमल से पहले अपने मुज्तहिद का फतवा मालूम करो, फिर देखो कि गुनाहों की गंदगी कैसे ख़त्म होती, ये भी एक तरीक़ेकार। तो बहरहाल कितनी ऐसी चीज़ें, जैसे मसलन किसी का मौत का घर हो, अब वो छोटा सा एक मसला बता रहा हूँ कि ना पता होने की वजह जो गलती हो जाती, अब देखिए उस वोरासा में अगर एक भी नाबालिग है तो उसके माल में तसरुफ जायज़ नहीं होता है। अगर मसलन बालिग वोरासा ने इजाज़त भी दे दी मसलन के घर ताज़ियत करने के लिए जा रहे हैं, तो हद मुतारिफ तक वहाँ पर मसलन वहाँ अगर जा रहे हैं सोफे पर बैठ रहे हैं तो सोफ़ा भी तो इस्तेमाल आपने किया, हती कि हमारे उस्ताद मोहतरम कहते थे घंटी अगर घर की जाके बजा रहे हैं तो ये भी उसके माल में तसरुफ हुआ। तो बहरहाल क्या, अब नाबालिग अगर इजाज़त भी दे दे तो उसकी इजाज़त सही नहीं, तो हाकिम शरा से बाज़ औक़ात इजाज़त लेना पड़ती है, लेकिन मौजूदा मुज्तहिदीन ने हद मुतारिफ तक कि आम तौर पर जो होता है उस तक वहाँ पर वहाँ जाएँ या मसलन चाय पानी पिया सोफ़ा इस्तेमाल किया थोड़ी देर के लिए बैठे आ गए, लेकिन बहुत से रिश्तेदार जो हफ्ता दिन 15-15 दिन वहाँ जाकर ठहर जाते हैं और वहीं पर खाते पीते हैं, वो तसरुफात हैं, जब तक मुज्तहिद की से इजाज़त नहीं मिलेगी जब तक तमाम चीज़ें हराम रहेंगी, चाहे आप किसी ने एक जज्बे से क्यों ना जाएँ। तो मैंने वैसी मिसाल के तौर पर एक चीज़ आपकी खिदमत में बयान की। अच्छा, अब इतना वक्त नहीं है वरना मैं और इसकी भी जलजले की मिसाल थी और चीज़ों की मिसाल थी, लेकिन इससे अब वक्त इतना नहीं। अच्छा, फिर उसके बाद एक और अहम चीज़ है कि ये जब शुमार होगा, जब आप वाजिबात अपनी गर्दन से उतारना शुरू करेंगे, कज़ा कितने वाजिबात हैं, ऐसी खाली जिक्र पढ़ने से कुछ नहीं, जब तक कि जितने वाजिबात आपके सर पर लदे हुए हैं, मसलन कितनी ऐसी चीज़ें हैं कि मसलन कज़ा नमाजें हैं आपकी, कज़ा रोज़े हैं, इनको उतारिए, फ़िदिये हैं, कफ़ारे हैं, रद्द मजालिम है, आप आपकी अमानतें किसकी लेकर आई थी वो वापस नहीं किए हैं, हज किसी पर वाजिब हुआ है और वो जाने का नाम नहीं ले रहा है, होमस वाजिब उलदा है मुज्तहिद के पास जाकर अपनी किस्तें नहीं बंधवा रहे हैं, लोगों को इससे पहले हम जो नुकसान पहुँचा चुके हैं कितना उनका हमें जो है वो अदा करनी है चीज़ें, जब तक ये वाजिबात अपनी गर्दन से नहीं उतारेंगे तर्क गुना के सिलसिले में कदम आगे नहीं बढ़ेगा। इनको आप उतारना शुरू कीजिए, एक लिस्ट बनाइए बाकायदा और आहिस्ता आहिस्ता उनको उतारिए। फिर उलमा एक चीज़ और भी फरमाते हैं, तर्क गुनाह के सिलसिले में लोग इस पर अमल करते नजर नहीं आते, गुनाहों को ख़त्म करने के लिए माल को खर्च करना। मसलन वो कहते हैं, उलमा फरमाते हैं कि ज़रा सा बच्चा आपका बीमार हो जाता है, आप कितना ज़्यादा उसके लिए पैसा खर्च करते हैं, कितना भी पैसा खर्च हो जाए उसका जिस्मानी इलाज कराते हैं जो थोड़े दिन में 40-50 साल में खुद ही ख़त्म हो जाएगा जिसमें फ़ानी के लिए, लेकिन यहाँ बच्चे की रूहानियत मुतासिर हो रही है, उसको उसके रूह जो है वो और हमेशा के लिए वो जहन्नुम में बन रहा है, उसको रोकने के लिए हम एक पैसा खर्च करने को तैयार नहीं होते। मसलन घरों में इंटरनेट है और हम कहेंगे फैमिली फ़िल्टर लगवाइए, $100 का फैमिली फ़िल्टर आता है, फ़ौरन कहने लगते वो $100 ₹10,000 कहाँ से इतने पैसे आएंगे। इसी तरीके से मसलन हम कहते हैं कि जनाब घरों में दर्स करवाइए, ओह दर्स करवाएंगे मौलाना को लेने के लिए जाएंगे, देखिए खुद हमारे उस्ताद मोहतरम मौलाना सादिक हसन साहब क़िबला, बहुत से लोग घरों में भी अपने दर्स करवाते थे, हर जगह जाते थे, यानी उलमा को अपने घर में बुलाना है खुद ही एक बरकत का बाइस भी है کہ گناہوں سے ویسے ہی، لیکن گھروں میں سلسلے جاری ہونے چاہیے، ان کو مسجد امام بارگاہوں کی حد تک محدود نہ کریں۔ کھانے میں پیسہ خرچ کرنا پڑے گا، تبرک لانا پڑے گا، اور ٹرانسپورٹ پہ ارینج کرنا پڑے گی۔ جیسے میں نے ایک دفعہ پہلے آپ کو اپنا ذاتی ایکسپیرینس بتایا تھا کہ آج سے تقریباً 15-16 سال پہلے، مدرسے کو تو شاید 12-13 سال ہوئے، تو اپنے خاندان کے بچوں کے لیے میں نے ویسے ایک آپ کو بتانے کے لیے، کوئی خدا نہ خواستہ کوئی اس میں ویسا بات نہیں ہے کہ کوئی بڑا ہی ظاہر کرنے والی بات ہو، لیکن تاکہ تشویق و ترغیب آپ کو ہو جائے، بچوں کو جمع کر کے ایک وین لے کر آتی تھی تو اور ان کو بیٹھ کے پڑھاتا تھا، پھر واپس جب مدرسہ کھل گیا تو پھر ضرورت نہیں رہی، پھر یہیں پر وہ لوگ آنے لگے۔ لیکن وہ اس زمانے میں جو تھوڑی بہت تھی، آج وہ کتنے ایسے، انہیں میں سے میرے رشتہ دار جو بچے تھے وہ آج مدرسے کا ایک دست و بازو ہیں، یعنی وہ انویسٹمنٹ جو ہے وہ اس لحاظ سے جو کام آئی۔ جب ہم آپ کتنی زیادہ مجالس کے اندر سنتی ہیں کہ حضرت خدیجہ کے اسلام پر مالی کتنے احسانات تھے، اپنے مال کو خرچ کیا تھا، اللہم صلی اللہ علیہ وسلم، خود آگے بڑھ کر کوئی مال خرچ کرنے کو تیار نہیں۔ کتنی اب دیکھیں، بہت سے سارے نوجوان شادیوں کی عمروں کو پہنچ گئے، والدین کہتے ہیں نہیں ابھی اور پڑھ لے، اب اسپیشلائز کر لے، اس کے بعد جاب پر لگ جائے اور اچھی جاب پر لگ جائے، پھر ہم اس کی شادی کریں گے، جب تک تو میں اس کا خرچہ بس تعلیم کے حد تک اٹھاتے ہیں۔ لیکن وہ شادی نہ ہونے سے جن گناہوں کے اندر پڑ رہا ہے، اس میں والد جو ایک دم سے ہاتھ اٹھا لیتا ہے، کہتا ہے نہیں یہ جب تک خود خرچہ نہیں اٹھائے گا میں اس کو نہیں دوں گا۔ یعنی جسمانی اس کے لیے تو تم پورا اپنے گھر بار اور خود کو بیچنے کو تیار ہو گئے تھے، لیکن جہاں اس کی روح کا معاملہ آیا وہاں پر پیسے خرچ کرنے کو تیار نہیں، کہ بھائی اس کی جلد سے جلد اس کی شادی کرو، اس نوجوان لڑکے کی لڑکی کی۔ کہا کہ نہیں جناب ابھی تو پڑھ رہا ہے، جیسے وہ مشہورہ نے کہیں میں پڑھ رہا تھا کہ کسی خان صاحب کوئی کسی جگہ اپنے بیٹے کا رشتہ لے کے کسی کے گھر میں گئے، ظاہر ہے اس میں کوئی ویسی بات نہیں ہے کہ کسی قومیت پہ کوئی اعتراض ہو رہا، لیکن جو لطیفہ تھا تو انہوں نے کہا بھائی خان صاحب ابھی تو ہماری بیٹی پڑھ رہی ہے، کہنے لگا ٹھیک ہے کوئی بات نہیں ہم ایک گھنٹے بعد آ جائے گا۔ تو مقصد یہ کہ پڑھائی کے معنی یہ نہیں ہے کہ وہ لامتناہی پڑھائی اور سال ہر سال بس پڑھتے چلے جا رہے ہیں، اور شادی کی عمروں کو 10-10, 15-15, 20-20 سال ہو گئے ہیں، وہ کتنے گناہوں میں پڑ جاتے ہیں۔ تو بہرحال اس میں باپ خرچہ کرنے کو تیار نہیں ہوتا، کہتا ہے کہ بیٹے کی میری روحانیت متاثر ہوگی، میں اس کا خرچہ اٹھا لیتا ہوں، اس کی شادی کر دیتا ہوں، چند سال میں خود اپنے پاؤں پہ کھڑا ہو جائے، اسے تھوڑا سا سپورٹ پرووائڈ کر دیں، اس وقت باپ ریجڈ ہو جائے گا، یہ بہت بڑی غلطی ہوتی۔ اسی طریقے سے دینی ٹیوشنس لگوائی جا سکتی ہیں، کتنی ایسی چیزیں ہیں ہمارے خود مدرسۃ القائم میں، کتنے ہمارے جو اساتذہ ہیں ایسے کہ جو کہ مثلا اسکائپ پہ بھی پڑھا سکتے ہیں اور دیگر جو اس انداز سے خدمات جو ہیں وہ اپنے انجام دے بھی رہے ہیں، تو ان تک رجوع کیا جائے، ان کی ٹیوشنس لگائے جائیں علماء کی، وہ آپ کو پڑھائیں گے، اور جب نہیں آ سکتے تو اسکائپ کے ذریعے پڑھائی جا سکتی ہے۔ تو اسی طریقے سے اجتماعی کوششیں بھی بہت ضروری ہیں۔ دیکھیے ایک تو وہی ہے دروس منعقد کرنا، اور ایک ہے جناب جسے ہم نے ڈسٹینس لرننگ والا جو طریقہ کار رکھا ہے، وہ یہ کہ کوئی نہیں آ سکتا تو گھر پہ بیٹھ کے پڑھ لے۔ اور اسی طریقے سے گناہوں کے ترک کے سلسلے میں دیندار گھرانے بھی آپس میں مل جول کو بڑھائیں، آپس میں مثلا شادیاں کریں جس سے دیندار افراد کی تعداد میں اضافہ ہو، خاندان کے بزرگ بڑے سر جوڑ کر بیٹھیں کہ کیسے ہم اپنی اولادوں کو بچائیں۔ کیونکہ دیکھیں انفرادی طور پر آپ ٹھیک ہو گئے، اپنے گھر کو صرف خالی ٹھیک کر لیا، اپنے بچوں پہ توجہ دے کے ٹھیک کر لیا، تو خالی یہ نہیں، معاشرے کی فکر اگر آپ نے نہیں کی تو ان کی شادیاں کہاں کریں گے؟ کیا فاسق فاجر بے دین لاپرواہ لاوبالی لڑکے اور لڑکیوں سے ان کی شادیاں کریں گے؟ تو اگر آپ نے اپنے آپ کو صرف بجا کے بیٹھ گئے اپنے گھر کو خالی، تو بالآخر آپ ایک بڑی مصیبت میں آئندہ گرفتار ہوں گے، اگر معاشرے کی فکر نہیں کی کہ ان کی شادیاں بالآخر انہیں دین سے لاپرواہ لوگوں کے ساتھ ہی ہونا، اس کے بعد جو کلیشز ان کے آپس میں ہوں گے۔ تو بہرحال اسی سلسلے میں مدارس اس سلسلے میں کام کرتے ہیں، اور اس ان مدارس سے جو ہے اپنا تعاون کرنا چاہیے، اور ہمیں کسی پیسوں کے حوالے سے ہمیشہ تعاون کرنے سے لوگوں کے دماغ میں پیسہ آتا ہے، نہیں، بس افراد کو یہاں پر بھیجیں، لوگ آئیں تعلیم حاصل کریں، مال کا اور اس کا پروردگار نے ذمہ لے ہوئے نیک کاموں کے لیے وہ کہیں سے خود اسباب فراہم کر دیتا ہے، افراد البتہ آپ کی ذمہ داری کہ اپنے اطراف میں جو ان کو لے کر آئیں، یہ گناہوں سے بچنے کے لیے ڈھال کا اور قلعے کا کام کرتے ہیں مدارس۔ اور یہ کہ جو ہے مساجد کے اندر جو ہے وہ پروگرامز کریں، اس سے گناہ دور ہوتے ہیں، تاکہ زیادہ سے زیادہ لوگ ان جگہوں کے اوپر جائیں اور استفادہ ان سے کریں۔ اور 30 روز کی جو رمضان کے، اس میں تو ضرور گناہوں سے بچنے کے مقرر کر، اس میں غیبت ایک دن قرار دے دیں، ایک دن جھوٹ کا قرار دے دیں، حرام مناظر سے بچنے کا، بے پردگی کا، اسراف کا، سوء زنی کا، اور ریاکاری اور جہالت اور تجسس اور حرام مذاق اور بخل، کنجوسی اور غرور و تکبر، جو عبادات کے گناہ ہیں، جو حقوق و ناس کے گناہ ہیں، قطع رحمی وغیرہ وغیرہ جتنے بھی گناہان ہیں، ان سے اپنے آپ کو بچانے کا ایک ایک دن مقرر کریں. اور یہ بات یاد رکھ لیجئے کہ گناہوں کو، پچھلے گناہوں کو بھی ختم کرنے والے کام کرنے جو ہماری کمر پہ لدے ہوئے ہیں. کیونکہ دیکھیں گناہ جو ہیں، ان الحسنات یذہبن السیئات، نیکیاں گناہوں کو کھا جاتی ہیں، مٹا کے رکھ دیتی ہیں. تو بہرحال بہت سارے ایسی چیزیں اعمال انجام دینے پڑیں گے. استغفر اللہ کہنے سے گناہ محو ہوتے ہیں، درود پڑھنے سے گناہ محو ہوتے ہیں. اللہم صلی علی محمد و آل محمد. اور نامحرم کی طرف نگاہ سے اپنے آپ کو بچانے سے گناہ محو ہوتے ہیں. اس کے علاوہ مومن مریضوں کی جو ضروریات کو پورا کرنے سے گناہ ختم ہوتے ہیں، اذان کی آواز سن کر مسجد کی طرف جانے سے گناہ ختم ہوتے ہیں، اور جناب تلاوت قرآن سے گناہ ختم ہوتے ہیں. آیت اللہ شبیری زنجانی ہیں آپ کے سامنے. اسی طریقے سے علماء فرماتے ہیں، آیت اللہ بہجت بھی کہتے تھے کہ 50 آیتیں تو روزانہ پڑھ کر حضرت حجت کی خدمت میں ہدیہ کرنے سے گناہ محو ہوتے ہیں. اللہم صلی اللہ علیہ وسلم. اور بہت سارے ایسی دعائیں بھی ہیں، مثلا کفامی میں نے بلد الامین میں پیغمبر اسلام سے ایک دعا نقل کی جو عادت لکل حولین والی، آپ کو پرنٹڈ صورت میں بھی ہم مہیا کر دیں گے یہاں سے. تو انہوں نے فرمایا کہ 4000 کبیرہ گناہ فقط اس دعا کو پڑھنے سے جو ہے وہ ختم ہو جاتے ہیں. روزانہ پڑھنا شروع کریں، یہ بھی آپ کو میں انشاءاللہ دے دی جائے گی. اللہم صلی علی محمد. تو دیکھیے، اگر اپنے آپ کو گناہوں سے نہیں بچایا اور ایک پہاڑ اپنے سر کے اوپر رکھ کر لے کر گئے، تو اس کا لازمی نتیجہ یہ ہوگا کہ بہرحال اس کے بعد پھر آگ ہی آگ ہے، تباہی ہے. دونوں رستے آپ کے سامنے ہیں کہ کس جگہ پہ آپ کو جانا ہے. جو زندگی جتنی پروردگار نے لکھی ہوئی اس سے زیادہ جو ہے آپ کو نہیں ملے گی، اور اس کا نتیجہ پھر یا تو برزخی عذابوں کی صورت میں اٹھانا پڑے گا. اور ہم یہ سوچتے ہیں کہ بعض اوقات دیکھیے جوانی میں توبہ کر لیں گے اور بڑھاپے میں توبہ کر لیں، کتنے بچے ایسے ہیں قبرستان بچوں سے بھرے ہوئے ہیں جو انتظار بھی نہیں ہوا اور بوڑھا ہونے کا وہ دنیا سے چلا گیا. واقعی کہ جسد خاکی ہمارا، ہم اسی دھوکے میں رہے، قیامت دور ہے اور بڑھاپے میں معافی مانگ لیں گے، بوڑھا نہیں ہو سکے، قیامت ان کی شروع ہو گئی. تو دیکھیے ترک گناہ یہ بیسٹ موقع ہے. گناہوں کو ترک کرنے کے سلسلے میں ہمارا رمضان، جو رمضان میں اپنے آپ کو نہیں بخشوا سکا پھر کب بخشوائے گا، کب گناہ چھوڑے گا. کمار ہمت اپنی کسیے، نفس کے پندار کو توڑ دیجئے اور شکست دے دیجئے شیطان ملعون کو اس مہینے میں، اور سعادت و بزرگی کی اس راہ پر اپنے قدم کو آگے سے آگے بڑھاتے چلے جائیں. اور یہ رمضان اس کام کے لیے بیسٹ ہے جس کا ہم استقبال اس طریقے سے کر رہے ہیں کہ گناہوں کے ترک کے سلسلے میں ان اعمال کو انجام دے کر ہمیشہ کے لیے اپنے آپ کو ان گناہوں کے عذاب سے اپنے آپ کو بچا لیں. صلی اللہ علی محمد و آلہ الطیبین الطاہرین.